29 हाम्रो एउटा अर्को समस्या थियो। सशस्त्र क्रान्ति गर्ने भए हर समस्यालाई र हरेक विषयलाई वर्किङ कमिटीमा लिएर गएर साध्य थिएन, किनभने त्यसमा गोप्यता पनि कायम रहन सक्दैन थियो। त्यो समस्या सुवर्णजीले उठाउनु भयो। त्यसलाई कसरी समाधान गर्ने भन्दा हामीले बैरगन्या कन्फरेन्स गर्यौं, बडो प्रसिद्ध कन्फरेन्स। बैरगन्या कन्फरेन्समा यो सशस्त्र क्रान्तिको लाइन स्वीकार गरियो, क्रान्ति गर्नुपर्छ भन्ने क्रान्तिकारी नीति पास गर्यो। क्रान्ति वा सशस्त्र संघर्ष भनेनौ तर एउटा ठूलो संघर्ष शुरू भयो भनेर घोषित गर्यो। मैले प्रस्ताव राखे कि हाम्रो अध्यक्ष मातृका प्रसाद कोइरालालाई सर्वोच्च अधिकार हुनुपर्छ पार्टीको भनेर। त्यसमा विरोध क्याई सिंहहरूले गरे, यो त अप्रजातान्त्रिक भयो भनेर। तर हामीले सशस्त्र क्रान्ति गर्ने हो भने त त्यो नगरी उपाय थिएन, र त्यो गर्नको लागि मातृका बाबुलाई सर्वोच्च अधिकार दिनुपर्छ भन्ने बाहेक अरू कुनै उपाय थिएन। अरूहरू त्यो मन पराउँदैनथे। त्यो पनि मेरो जोडबाट पास भएको थियो र मातृका बाबु सर्वोच्च अधिकारी हुनुभयो। जहिले पनि भन्नुहुन्थ्यो म त सुप्रिम कमान्डर, तर त्यो मेरो जोडबाट उहाँ हुनुभयो। हतियारका यी सबै कुरा गर्ने त म र सुवर्णजी थियौं। त्यो कुरा मैले ठुल दाजुसँग पनि गाइसकेको थिएँ। हतियारको जे जे कुरा गर्नुपर्थ्यो त्यसको लागि पैसाको जति कुरा हुन्थे सबै हामी गर्थ्यौं। भर्तीका दुई पक्ष थिए, एउटा भूतपूर्व सैनिकहरू र अर्को आजाद हिन्द फौजका मानिसहरू। त्यसमा पूर्ण सिंह थियो र अरू पनि केही प्रमुख थिए। त्यसरी भर्ती शुरू भयो। सुवर्णजीले त पहिले नै भर्ती थालिसक्नु भएको थियो, हामीसँग मिल्नुभन्दा पहिलेदेखि नै। नेपाली काँग्रेस बन्धुभन्दा पहिलेदेखि नै उहाँहरूले गरिसकेको रहेछ, त्यो पनि छँदै थियो। हतियारको जिम्मा सुवर्णजी र मेरो थियो। हामीलाई जे गर्नु पर्थ्यो ठुल दाजुलाई सुनाइदिन्थ्यौं, ठुल दाजु सहमत रहनुहुन्थ्यो, हुन्छ भन्नुहुन्थ्यो। त्यही मेरो उद्देश्य पनि थियो। त्यसपछि के तय भयो भने पूर्वपट्टिको क्रान्तिको इन्चार्ज म र सुवर्णजी, पश्चिमपट्टिको क्रान्तिको इन्चार्ज महेन्द्र विक्रम र सूर्य प्रसाद थिए। यसरी मातृका बाबुले गर्नुभएको थियो। उहाँले भन्ठान्नु भयो यो तत्व पनि सन्तुष्ट होस्। हामीलाई पनि त्यस्तो आपत्तिको कुरा लागेन। पछि घटनाक्रमबाट पश्चिमतर्फ जति पनि गोलमाल भए, क्याई सिंह जस्तो तत्व, बालचन्द्र शर्मा जस्तो तत्वबाट भएका यावत काम त्यही नेतृत्वले गर्दा भएको थियो। पहिलो मुठभेटको तयारी भयो। विश्वबन्धु थापा, गिर्जाहरू सबै पूर्वपट्टि विराटनगर कब्जा गर्ने तयारीमा लागे। त्यसबेला विराटनगरमा बडा हाकिम थिए उत्तम विक्रम। उत्तम विक्रम कहाँ विश्वबन्धुको नाता पर्ने भएकोले जाने आउने पनि गर्थ्यो। विश्वबन्धु अलि उत्ताउलो पनि, ऊ भन्दो रहेछ अब हामी केही गर्छौं, तपाईँहरूले खुरुक्क आत्मसमर्पण गर्नुपर्छ भनेर। तर उनले पनि मजाक गरेर कसले चाँडो गर्छ हेरौंला भनेको रहेछ। तर विश्वबन्धुको त्यहाँ महत्वपूर्ण भूमिका थियो, त्यसमा शंका छैन। तारणीको पनि भूमिका रहेको छ, अचम्मले ऊ त त्यस्तो दौड़धूप गर्ने मानिस थिएन। बिकुको पनि महत्वपूर्ण भूमिका रहेको छ, बिकुले त गोली नै खायो। यिनीहरूलाई अरू कुनै कुरा थाहा नै, त्यहाँ एउटा भूतपूर्व सैनिक कमान्डर यिनीहरूसँग थियो। यिनीहरूले माल अड्डा कब्जा गर्नु पर्यो भनेर गए। माल अड्डामा पर्खाल रहेछ, यिनीहरूले फोड्न सकेनन् र भागा भाग गरेर यिनीहरू पूर्वपट्टि गएछन्। भाग्दै रंगेलीतिर लागेछन् र रंगेलीमा पनि फायर भएपछि यिनीहरूलाई यति पनि थाहा थिएन कि फायरिङ हुँदा टाउको तल गरेर सुतिदिनुपर्छ। उनीहरूको त्यो कमान्डरले सुत सुत भन्दो रहेछ, त्यहाँ एक दुईजना हाम्रो मान्छे मरे र त्यो कमान्डर पनि मर्यो। त्यो सुतेकै बखतमा गोली लाग्यो, मर्यो। यो प्रयत्न पूरा विफल भयो, तर त्यसको प्रचार काफी भयो। वीरगंजको नेता पूर्ण सिंह र थिर बम मल्ल थिए। त्यो हाम्रो क्र्याक फोर्स थियो, त्यसलाई हामीले पहिलो चोट हान्ने दस्ताको रूपमा पठाएका थियौं। सुवर्णजी त्यसको इन्चार्ज हुनुहुन्थ्यो। हामीहरू हिन्दुस्तानी सिमानातिर बसेका थियौं। यहाँ बिहान 3 बजे आक्रमण भयो बडाहाकिम कहाँ र अरू ठाउँहरूमा। बडाहाकिम कहाँ दुवै तर्फबाट गोली हानाहान भएछ, तर थिर बम बडाहाकिमलाई समात्न सफल भए। बडाहाकिम थिए सोम शमशेर, उनले आत्मसमर्पण गरेछन्। पछि फायरिङबाट थिर बमलाई गोली लाग्यो, उनी बाँच्न सकेनन्। त्यसपछि अर्को जुन टुक्रा गएको थियो त्यहाँको तहबिल कब्जा गर्न त्यो सफल भयो। करिब 50 लाख रुपियाँ जति कब्जा भयो। त्यहाँका हतियारहरू 250 नाल राइफलहरू, गोली गठ्ठाहरू हाम्रो कब्जामा आयो। त्यो निकै ठूलो उपलब्धि थियो। तर त्यहाँको एउटै दुःखको कुरा भयो, थिर बम मल्लको मृत्यु भयो। त्यसपछि हाम्रो राजनीतिक गतिविधि झन बढ्यो। हाईकमान्डको तर्फबाट कार्यवाहीको ठाउँमा म छु, सुवर्णजी हुनुहुन्छ र हाम्रो मिलिट्रीको तर्फबाट सबभन्दा महत्वपूर्ण मान्छे पूर्ण सिंह र याकथुम्बा छन्। मलाई याकथुम्बा असाध्य मन पर्ने, बडो साहसी किसिमको मानिस थियो। मलाई के लाग्दथ्यो भने सामान्य युद्धमा एक किसिमको योजना हुन्छ, तर क्रान्तिकारी कार्यवाहीमा अरू अभावहरूको पूर्ति साहस र आँटले नै गर्नुपर्छ। मेरो त्यो धारणा थियो, अन्यथा हामीहरूसँग लडाईँका सामग्रीहरू थिएनन्। ऊ मेरो खालको मानिस थियो। अब कुरा के भयो भने त्यत्तिका सामान कहाँ राख्ने? वीरगंजबाट थुप्रो सामानहरू आए, माउजर्स, राइफल्स, पिस्टल र 50 लाख रुपियाँ र सुन चाँदीहरू छन्। त्यो रातिमा लिएर आए। हामी बसेका थियौं रेलवे स्टेशनको गेस्ट हाउस जस्तो छ त्यसमा। हामीले दुईटा कोठा लिएका थियौं, एउटामा म बसेको थिएँ र अर्कोमा सुवर्णजी बस्नु भएको थियो। मेरो कोठामा ल्याएर त्यो 50 लाख रुपियाँ राखिदिए। मैले के भने भने हामीहरूसँग अब यति हतियार छन्, पैसा छ, मानिसहरू छन्, अब हामी जहाँबाट हुन्छ नेपालतिरै लाग्नुपर्छ र त्यसको लागि भीमफेदी गढी नै हामी पुग्न सक्छौ। गढी हामीले कब्जा गरिदियौं भने हाम्रो मुकाबिला गर्न उनीहरूलाई गाह्रो हुन्छ भन्ने मेरो आफ्नो गैर सैनिक विचार थियो। मलाई समर्थन गरे याकथुम्बाले, तर सुवर्णजी त जनरल, उहाँले मिलिट्री स्ट्रेटेजी पनि पढ्नु भएको, पूर्ण सिंह पनि आजाद हिन्द फौजको सिनियर अफिसर नै थियो। ऊ के भन्थ्यो भने हामीहरू त यति कम्ती साधनले उनीहरूमाथि फेरि हमला गर्न सक्दैनौ, बरु हाम्रो स्थितिलाई बलियो पार्नुपर्छ, हामीले मुख्य कार्यालय बनाउनुपर्छ जंगलतिर पसेर र वीरगंजलाई छाडिदिनुपर्छ। यहाँ फेरि हिन्दुस्तानले हामीलाई अल्मा ल्याएको छ। त्यो पटनामा मसँग भेट भएको आइजी आइपुग्यो, ऊ त्यही बसेको रहेछ। उसले आएर के भन्यो भने अभी हम लोगों को खबर मिला है कि सेना यहाँ के लिए मार्च कर चुका है, आज शाम को या नहीं तो कल तक वो यहाँ पहुंच रहा है। यो उसको मुखबाट सुनेपछि त मेरो लाइन कार्यान्वित गर्न सकिने भएन, तर त्यो एकदम झुटो कुरा रहेछ। सेना त 3-4 दिनपछि मात्र हिँडेको रहेछ। मैले भने बमोजिम गरेको भए त मार्च गरेर हामी भोलिपल्टै भीमफेरी पुगिसक्ने थियौं। कलैया निर्विघ्न कब्जा भयो। कलैयाबाट रुपियाँ ल्याउँदा गम्छामा पोको पारेर ल्याए। गम्छा फाटेर रुपियाँहरू ल्याउन कति गाह्रो परेको थियो। नोटहरू ल्याउन त गाह्रो पर्दैनथ्यो, तर चाँदीको रुपियाँ ल्याउन त समस्या नै भएको थियो। चाँदीका रुपियाँहरू छरिएर कति हराए। राणाहरूको पल्टन नआउन्जेलसम्म त्यहाँ मोर्चा कायम गर्ने र उत्तरबाट पल्टन आउन नदिने निर्देशन दिएर केही मान्छे त्यहाँ राखेका थियौं वीरगंजको कब्जालाई कायम राखिरहनको लागि। अरू सारा हतियारहरू लिएर ठोरीको जंगलभित्र हामीले एउटा हेडक्वार्टर जस्तो बनाउने निर्णय लियौं। यो सुवर्णजीको माथत भएकोले सुवर्णजीले दुईजनाको जिम्मामा दिनुभयो। मेरो दृष्टिमा त्यहाँ गल्ती भयो। एउटा त रामेश्वर बाबु, उहाँ आफै पनि शिकारी भएकोले उहाँलाई जंगलको पूरा जानकारी थियो, कहाँ छ के छ सारा उहाँलाई थाहा थियो। उहाँ बेतियातिरै रामनगरतिरै बस्नुहुन्थ्यो, उहाँ काफी योग्य मानिस हुनुहुन्थ्यो। अर्का थिए पाल्पाको कमान्डर इन चीफका नाति, त्यो नाउँ म बिर्सिरहेको छु, बडो महत्वपूर्ण छन् तिनी, तिनको जिम्मामा दिनुभयो। त्यो एउटा गल्ती भयो जसको पछि म उल्लेख गर्छु। यसै बीचमा 8 दिनसम्म पल्टन आएन काठमाडौँबाट। 8 दिनपछि त असाध्यै ठूलो संख्यामा पल्टन आयो र ठूलो संख्यामा हत्याकाण्ड गर्यो, जसलाई शंका गर्यो मारिदियो अनि सब भागाभाग गरेर गए। म त्यो रोक्नमा उत्सुक थिएँ, हामीले त्यो पल्टनलाई बाटेमा रोक्ने प्रयत्न गर्नु पर्थ्यो। 30 त्यसपछि त्यो रुपियाँ लिएर म मातृका बाबु सुवर्ण शमशेर, महावीर शमशेर, सूर्य प्रसाद, महावीर शमशेरको प्लेनबाट हामी दिल्ली गयौं। पटनामा यो रुपियाँ कहाँ राख्ने भन्ने समस्या भइरहेको थियो। राजालाई नै त्यो रुपियाँ सुम्पिदिउँ भने त्यसको सुरक्षण पनि हुने सम्झेका थियौं, नत्र भने त्यही रुपियाँको बारेमा हाम्रो बीचमा केही किचकिच भइदेला अथवा हिन्दुस्तानले जफत गरिदेला भन्ने डर भइरहेको थियो। त्यस बेलामा मलाई पैसाको कटुपक्षको पहिला अनुभव भयो। त्यो 50 लाख रुपियाँ लिएर आएपछि त्यसमा मेरो नियन्त्रण बेसी हुनुपर्छ भनेर तेज बहादुर अमात्य आयो। यो मेरो इलाकाको पैसा हो भने जस्तो पनि कुरा गरेको थियो। त्यसो हुनाले यी सब गर्नुको सट्टा राजालाई नै त्यो जिम्मा लगाइदियो भने यस्ता कुराहरूको किचकिच पनि हुने थिएन। पटनाबाट उडेर हाम्रो प्लेन राति दिल्ली उत्र्यो। उत्रने बित्तिकै त्यसलाई हवाई अड्डाको एउटा छेउतिर पुर्याए, फ्लड लाइट दिए प्लेनमा। हामी छक्क पर्यौं, एकदम कडा उज्यालो छ फ्लड लाइटको, चारैतिरबाट लाइट दिएको छ प्लेनमा। अनि आउँछ गुप्तचर विभागको चीफ ह्यान्ड भन्ने, मैले चिनेको मान्छे, जवाहरलाल नेहरूको सेक्रेटरी पनि भएको थियो जस्तो लाग्छ। ऊ आएर के भन्छ भने हामीलाई सूचना पाइएको छ कि यस प्लेनले लुटको सम्पत्ति ल्याएको छ, तपाईँहरू आफ्नो सिटमा बसिरहनुहोला र आफ्नो तलासी गर्न दिनुहोला। मसँग एउटा माउजर पिस्टल थियो, त्यसमा केही झन्झट गर्छ कि भनेर मैले बिस्तारै झिकेर सिट तलतिर राखे। हामी सबैको तलासी लियो, एक एक गरेर हामी सबैको तलासी लिएर तल उतार्यो। बाकस थियो 50 लाख रुपियाँ राखेको, त्यो पनि लिएर गयो। मजिस्ट्रेट बोलायो राति 12 बजेतिर, मलाई अलग पार्यो, ध्यान दिनुपर्ने कुरा थियो। ठुल दाजुलाई चुपचाप सूर्य प्रसादले जवाहरलाल नेहरू खान लिएर गए, के गरेर लगे त्यो मैले देखिनँ, पछि मात्र थाहा पाएँ। मलाई त्यहीँ राखी छोड्यो र मजिस्ट्रेट आएर गन्यो त्यो 50 लाख रुपियाँ। 50 लाख गर्न कति लाग्छ? रातभरि गनिरहेका छन् 2-3 जना बसेर। भोलिपल्ट मलाई भने तपाईँ मुक्त हुनुहुन्छ, ठूल दाजु त पहिले नै छुटिसक्नु भएको थियो। जवाहरलालजीसँग के कुरा गर्नुभयो मलाई थाहा छैन। त्यसपछि जवाहरलालजीसँग भेट्न भोलिपल्ट म गए। त्यो रुपियाँ त हिन्दुस्तानले कब्जा गरिहाल्यो। क्रान्ति सकिएपछि मात्रै त्यो रुपियाँ नेपाल सरकारलाई फिर्ता गर्यो। म एकदम रिसाएर रिसले मुरमुरिएर जवाहरलालजी कहाँ गएको थिएँ। यो कुन तरिका हो भन्नलाई? तर त्यहाँ रिसाएर के गर्ने? मैले जवाहरलालजीलाई भेट्न साथ भने तपाईँले हामीलाई किन थुन्नु भयो? जवाहरलाल नेहरूले भने, आप हल्ला मचाकर अखबारों में नोटिस दे देकर रूप में ले आए हैं और हमको उलझन में डालते हैं। मैले भने, तो कहाँ ले जाते इतना रुपया? आप अपने मकान में नहीं रख सकते थे? आप किस तरह के क्रांतिकारी हैं और राजा के पास ये पहुंचाने आए? राजा का रेवोल्यूशन है कि जनता का रेवोल्यूशन है भनेर मलाई सुनाए। उनलाई त अप्ठ्यारो परेको रहेछ अन्तर्राष्ट्रिय स्तरमा। उनले त आफूलाई संलग्न नभएको देखाइरहेका थिए। हाम्रो त्यस कामबाट उनलाई अप्ठ्यारो परेको रहेछ। रिसाएर भने, आपको त हत्खडी दाल्दैथे। पूर्वतर्फ त हामीले सिनित्त गर्दै आयौँ। विराटनगरको घटना अलि रोमान्टिक भएको थियो। विराटनगरमा उत्तम विक्रम थिए, बडा हकिम, बडो लायक मान्छे। सानो एउटा पल्टन थियो, उनले सबैलाई आफ्नै कम्पाउन्डभित्र राखे, छानहरू सबै राखे, पानीको निम्ति ट्युबवेल छँदै थियो, माथि छतमा ब्रेनगन थियो राखेको। ब्रेनगनको मोडा कहिले कता फर्काएर राखेर रा, के भ्रम पारिएको थियो भने त्यहाँ तीनवटा ब्रेनगन छ। गोलीघट्टा सिद्धिने हुनाले बडो होसियारी र समझका साथ प्रयोग गर्थे। पूरा बजार हाम्रो कब्जामा छ, पूरा जिल्ला हाम्रो कब्जामा छ, तर त्यसलाई कब्जा गर्न सकेको छैन। उनले वायरलेस पठाइराखेको रहेछ, हतियार पठाइदेऊ भनेर। हामीहरूलाई त्यो कब्जा नगरेर अगाडि बढ्न गाह्रो परिरहेको थियो। तैपनि हामीले अलिकति पल्टन झापातिर पठाएका थियौँ। झापा पनि कब्जा भइसकेको थियो। सुवर्णजीले के भन्नुभयो भने, हामीहरूका गोलीगट्ठाहरू पनि सिद्धिन थाले, थप गोलीगट्ठा पाएको छैन। याकथुम्बा थियो त्यहाँको मिलिट्री कमान्डर, उसले भन्यो, अब राति उनीहरूले आक्रमण गरे पसे भने त हामीहरू टिक्नै सक्दैनौँ, हामीहरूसँग गोलीगट्ठा छैन। पूर्णियातिर कसैले बेच्छ कि भनेर लिन पठायौँ। त्यसवखत आठ आना एक रुपियाँमा गोलीहरू किन्न पाइन्थ्यो, त्यो पनि हामीलाई चाहिए जति पाइएन। बडा हकिमको कम्पाउन्डको पर्खाललाई विस्फोट गर्नु परेको थियो, त्यसको लागि पनि हामीलाई अलिकति गोला बारुदहरू चाहिएको थियो। त्यसको अरू कुनै उपाय हुन सकिरहेको थिएन। 31 हामीहरूको कब्जामा जुट मिल थियो। जुट मिलमा बडो राम्रो फाउन्ड्री रहेछ र त्यहाँ बडा सिपालु मेकानिक्स रहेछ। अनि सुवर्णजीले भन्नुभयो, हामीले नै रकेट तयार गरौं न। त्यहाँ फाउन्ड्रीमा बनाउन लगाएर रकेट तयार गर्यौं। रकेटमा बारुद इत्यादि भरियो। त्यसलाई बनाएर परीक्षण गर्दा त्यो त्यति टाढा पुग्दैन होला भनेको त निकै टाढा गाउँनिर गएर पड्कियो। बन्न त त्यो बन्यो र त्यो सुवर्णजीको परिकल्पना थियो। फायर गरिदिएपछि त त्यो हुत्तिएर पड्किन्थ्यो, तर त्यसको कुनै रेन्ज निश्चित गर्न नसकिने भयो। त्यसको भर भएन, यो त बडो खतरनाक भयो भन्ने लाग्यो। हामीले हमला गर्नुपर्ने धेरै नजिकको लक्ष्यमा थियो, त्यसको दूरी कन्ट्रोल गर्न सकिने भएन। एकपल्ट एकैचोटि मानिसहरूको बल लगाएर कब्जा गरौं भन्ने तारणीहरूले कोसिस गरे। तारणी माइक लिएर, अब तपाईँहरू लडाई नगर्नुहोस्, आत्मसमर्पण गर्नुहोस् तपाईँहरू भन्दै अघि अघि बढ्यो। हामी पछि पछि र हाम्रा सिपाहीहरू पनि पछि पछि। उताबाट पर्र गोली चल्यो। त्यहाँ त गनिमत के भयो भने, त्यो शहीद मैदानमा जंगलबाट लकडी काटेर मुढाहरू राखेको थियो। सबैजना त्यस मुढाको तलतिर पसे, नत्र भने त्यहाँ सबै मारिन्थ्यौं। कति घण्टा त्यहाँ बसिसकेपछि बल्ल तल्ल बिस्तारै बिस्तारै एक एक जना गरेर हामी त्यहाँबाट निस्क्यौं। त्यसको भोलि या पर्सिपल्ट त्यहाँ एउटा ब्याङ्क छ, त्यस ब्याङ्कको छतमाथि म तारणीसँग गएको थिएँ। अब त्यहाँ ब्रेनगनको फायर हुन थाल्यो। सुवर्णजी पनि हुनुहुन्थ्यो। छतको मोडेरामा हामीले पल्टनु पर्यो, म पनि पल्टेँ, सुवर्णजी पनि पल्टनु भयो, हामी सबै पल्ट्यौँ। ब्रेनगनको गोलीबाट त्यो मोडेराको प्लास्टर खसिरहेका छन्। त्यसको धुलो खसिरहेको छ हाम्रो ठाउँको माथि। उता तारणीहरू गिर्जाहरू मुढाहरूको जुन ढेरी लागेको थियो त्यसमा लुकेर बसिरहेका छन्। त्यस्तो पनि एउटा घटना घट्यो, त्यो हाम्रो अज्ञानताबाट भएको थियो। शत्रुलाई हामीले माइकबाट जित्न खोजेका थियौँ। अब केही कुरा गर्नु पर्यो भनेर रकेट हामीले प्रयोग गर्यौं, त्यो पनि त्यहाँ कम्पाउन्डभित्र नजाने सडक पारी गएर खस्ने, त्यसो हुनाले त्यो पनि भएन। अर्को विचार आयो, ट्र्याक्टरलाई ट्याङ्क बनाउने। फलामका पाताहरूले त्यसलाई बेरेर ट्याङ्क जस्तो बनाउने एउटा सुझाव आयो। त्यसलाई हाकेर बडा हाकिमको कम्पाउन्डको पर्खाललाई तोड्ने, त्यो तय भयो। पाँच छ दिन लगाएर त्यो तयार भयो। त्यो पनि रबरको टायर भएको ट्र्याक्टर होइन, क्याटरपिलर टाइपको ट्र्याक्टर थियो। त्यस ट्र्याक्टरलाई ट्याङ्कको रूपमा उनीहरूले देखे। पहिला त जोडसँग गोलीहरू चले, त्यसको त्यसलाई केही असर भएन। त्यो ट्र्याक्टर त सिधा गयो, पर्खाललाई धक्का दिएर तोडेर आयो र घुमेर आयो र फेरि गएर अर्को साइडको पर्खाललाई तोडेर आयो। फेरि घुमेर गएर पर्खाललाई तोडेर फेरि घुमेर गएर पर्खाललाई सम्याइदियो। हामी सबै त्यो हेरिरहेका थियौं। त्यसपछि त उनीहरूले सेतो झण्डा देखाइदिए। त्यस प्रकार विराटनगर हाम्रो कब्जामा आएपछि हाम्रो पनि ताकत बढिहाल्यो। किसुनजीलाई सप्तरीको सेक्टरमा पठाएको थियो। सप्तरीमा धेरै ठूलो मिलिट्री घटना घटेन। किसुनजी जानुभयो, त्यहाँ रामेश्वर बाबुहरू हुनुहुन्थ्यो, महोत्तरी र सप्तरीका अरूहरू पनि थिए त्यस सेक्टरमा। किसुनजीलाई त्यहाँ चौकीहरूका मानिसहरूले धमाधम समर्पण गर्न थाले। उहाँ त उदयपुरसम्म पुग्नुभयो। त्यसो हुनाले उहाँलाई अहिले पनि सप्तरीवालाहरू उदयपुरवालाहरू बढ्ता मान्दछन्। उहाँ गएर बस्नुभयो उदयपुर। गोपाल प्रसाद भट्टराई बीरगंजतर्फ हुनुहुन्थ्यो, बालचन्द्र शर्मालाई भैरवातर्फ राखेको थियो, ठुटीबारीतर्फ भैरवातर्फ बालचन्द्र शर्मालाई राखेको थियो। पश्चिमको समस्या कस्तो पर्यो भने नेतृत्व क्रान्तिकारी स्वरूपको भएन। सूर्यप्रसादजी बीचबीचमा वक्तव्य निकाल्नुहुन्थ्यो, निरुत्साहित गर्ने, यसरी लडेर आफ्नो मान्छेलाई मारे, यस्तो उस्तो गरे भनेर। पाल्पाको कमान्डर इन चिफको छोरा गोपाल शमशेरको माथतमा ठोडीमा एउटा टुक्री गएको थियो। उताबाट बालचन्द्र शर्माहरू भन्दा रहेछन् हतियार पठाऊ भनेर, त्यो पठाउँदो रहेनछ। उता नेतृत्वको कस्तो प्रश्न उठ्यो भने क्याइसिंह नेता हुने कि पाल्पाको कमान्डर इन चिफको छोरा नेता हुने। त्यसो हुनाले ऊ लड्न तयार नहुने तर हतियार आफ्नो नियन्त्रणमा राखी छाड्ने। त्यसले गर्दा पश्चिमपट्टिका मानिसहरूलाई केआईसिंहलाई केन्द्रका प्रति भयानक आक्रोश थियो। केआईसिंह सकिरहेका थिएनन् भैरहवा कब्जा गर्न। एक त केआईसिंह यसै दम्भी मान्छे, उनलाई मर्चवारतिरका मानिसहरूको अत्यधिक समर्थन थियो, अलिकति ऊ जनस्तरमा काम गर्ने, उनले विद्रोहको जस्तो कुरा गरे, केन्द्रीय नेतृत्वको कुरा मान्दिन भनेर। अब मलाई त्यस इलाकामा जानु पर्यो, म त्यस इलाकामा पर्दिन थिएँ, मातृका बाबु नजान दिने मलाई त्यहाँ। मैले भने म जान्छु, सम्झाउँछु तिनीहरूलाई त्यहाँ भनेर। मलाई थाहा थिएन उनीहरूको के समस्या हो। नौतनुमा जान्छु त मलाई स्वागत सत्कार सहारा गरे पाल्पाको कमान्डर इन चिफका छोराहरूले, उनीहरूको कन्ट्रोलमा छ सबै कुरा, उनीहरू मलाई निरुत्साहित गर्छन्। होइन, तपाईँ जानुभयो भने त मार्छन्, हामी जान सक्दैनौँ। मैले भने म त त्यही कामको निम्ति आएको हुँ। अब उनीहरू मलाई जीप दिँदैनन् भैरवाको छेउसम्म जानलाई। भैरवाको बाहिर केआईसिंहको ग्रुप बसेको छ। मैले भने मलाई एउटा गाइड गर्ने मान्छे चाहियो। कोही जान तयार थिएन। बल्ल तल्ल एउटा गुरुङले भन्यो, म लाउँछु। त्यो उतापट्टिको मान्छे थियो, हामीलाई नमान्ने पट्टिको। उसलाई लिएर म गएँ। पहिले खबर पठाएँ म आउँदैछु भनेर। नेपाली काङ्ग्रेसको झण्डा लगाएर जीपमा गएको थिएँ। हामीलाई देखे केआईसिंहले टाढैबाट। म गाडीबाट उत्रेँ र उत्रने बित्तिकै देखेछन्। अनि भनेछन्, ऊ हाम्रो नेता आएका छन्। सबैलाई भनेछन्, उनलाई बढाइदेऊ। कहाँ मलाई मार्ने हल्ला, कहाँ मलाई बढाई र गार्ड अफ अनर दिइरहेका। मैले के देखेँ भने पूर्वपट्टि त सबैलाई लुगा फाटो, मिलिट्री युनिफर्म, क्याम्प खाट इत्यादि थिए। यहाँ त आँपको बगैँचामा किसानहरूले धुर तापेर बसे जस्तो बसेका छन्। हतियार पनि छैन, दुई चारवटा राइफल छन्, दुई चारवटा लुटेर जम्मा गरेका 12 बोरहरू छन्। मैले भने, होइन खोइ हतियारहरू त छैनन्। अनि त्यहाँ बडा हाकिमको कम्पाउन्डबाट विराटनगर जस्तै फायर गर्छ, यिनीहरू फर्काउन केही सक्दैनन्। त्यस्तो अवस्था थियो तिनीहरूको। मैले भने, यहाँ त बडो अन्याय जस्तो भएछ, हामीले त पठाएका थियौँ यहाँ बैलगाडाबाट। उनीहरूले भने, त्यो त आएन यहाँ। बाटेबाट पाल्पाका कमान्डर इन चिफका छोराहरूले रोकिदिए। केआईसिंहले भने, हामीहरूसँग त्यस्तो गरेपछि हामी कसरी केन्द्रीय नेतृत्वलाई मान्ने। त्यो स्वाभाविक कुरा पनि थियो। सुवर्णजी हुनुहुन्थ्यो हाम्रो हतियारको इन्चार्ज। मैले भने, पठाउनुहोस् त्यहाँ हतियारहरू। उहाँले भन्नुभयो, पठाइसकेको छ। मैले भने, फेरि पठाउनुहोस्। तर त्यो गएनछ, त्यो पुगेनछ। त्यसपछि त्यहाँ विद्रोह भएको रहेछ। केआईसिंहको एउटा दम्भ पनि थियो। उनको के जिद्दी थियो भने, भैरवा म कब्जा गर्छु। उनले सकेनन्। यसै बीचमा हाम्रो सम्झौता भइहाल्यो, तथाकथित दिल्ली सम्झौता। यसै बीचमा हतियारको लागि हामीले फेरि पठायौं बर्मा। मैले देवेन्द्रलाई बर्मा पठाएँ। देवेन्द्रले के खबर पठायो भने, उनीहरू भन्दछन् यो कस्तो क्रान्तिकारी तिमीहरू छौ, कुनै स्थायी स्वरूप, स्थायी हाई कमान्ड, स्थायी र लामो अवधिसम्म चल्ने सङ्घर्षको कुनै योजना नै छैन। हामीहरूसँग अस्थि लग्यौ, फेरि सिद्धियो भन्दछौ, त्यसको कुनै अर्थ भएन। त्यसो हुनाले तिमीहरूको एउटा लियाजाउँ अफिसर रङ्गुनमा हुनुपर्छ, स्थायी किसिमबाट हामीहरूसँग सम्पर्क राख्नको लागि। हामीहरूले भनेका थियौं, हतियार किन्नलाई तिमीहरूले पैसा पनि राख्नुपर्छ, एउटा लियाजाउँ अफिसर पनि राख्नुपर्छ। तिमीहरूको क्रान्तिको त हामीले कुरै बुझेनौ। यहाँ हामीहरू एउटा हौडामा कमजोर जनताको पूर्ण समर्थनमा काम गरिरहेका थियौं। काठमाडौँमा हलचल केही छैन, गणेश मानजी थुन्निएर बस्नु भएको छ। अनि काठमाडौँमा पहिला हलचल हुन्छ, 80 वा कति राणाहरूले विद्रोह गर्छन्। अनि काठमाडौँमा अलि आवाज उठ्छ, काठमाडौँमा आवाज उठ्छ डेनिङहरू आउँदा। ब्रिटिस सरकारले राणाहरूसँग कुरा गर्नलाई भनेर डेनिङलाई पठाएको थियो, डेनिङ र अर्को एकजनालाई। वीरगंजबाट फुत्केर ब्रिटिस पत्रकारहरू काठमाडौँ पुग्छन् र त्यहाँबाट खबर पठाइरहेका थिए हाम्रा कमजोरीहरू देखाएर। विजय शमशेर भन्थ्यो, भारतीय प्रेसमा काङ्ग्रेसी बन्दुक भन्दा बढी आवाज निस्किन्छ। त्यस्ता वक्तव्यहरू उदिइरहेको थियो। वास्तविक परिस्थिति त्यो थियो। त्रिभुवनको साटो उनीहरूले अर्कै राजा स्थापित गरिदिएका थिए। भारतको र ब्रिटिसहरूको त्यसमा मतभेद हुन्छ। ब्रिटिस उसलाई मान्यता दिन भन्छ मोहन शमशेरले स्थापित गरेकोलाई। जवाहरलालजी भन्छन्, होइन, तिमीहरूले उसलाई मान्यता दियौ भने हामी कमनवेल्थबाट बाहिर निस्कन्छौ। त्यस्तो चलिरहेको छ कूटनीतिक स्तरमा। ब्रिटेनमा लेबर पार्टीको सरकार छ। लेबर पार्टी हामीहरूलाई समर्थन गरिरहेको छैन, उनीहरूलाई गरिरहेको छ। उनीहरू भन्छन्, यो त हिन्दुस्तानको कारवाही हो। हिन्दुस्तानको खाँचो के थियो भने तिब्बतमा आइसकेको थियो चीन। त्यो महत्वपूर्ण पृष्ठभूमि हाम्रा साथीहरूले बुझेका छैनन्। मैले पनि अलिअलि बुझेको छु किन हिन्दुस्तानलाई यत्रो खाँचो परेको छ। पछि जवाहरलालजीसँग मैले बाजाबाज गर्दा एउटा त्यो कुरा पनि उठेको छ। कूटनैतिक तहबाट हिन्दुस्तानले पूरा समर्थन गरेको छ राजा त्रिभुवनलाई। उनलाई समर्थन गर्नुको मतलब हाम्रो आन्दोलनलाई समर्थन गरेको छ। त्यसमा कस्तो संकट परेको छ भने ब्रिटिसहरू तयार भइसकेका छन् त्यो सानो राजालाई मान्न। त्यो मलाई कसले भनेपछि भने नेपालको राजदूत थिए बेलायतमा शंकर शमशेर। उनले शंकर शमशेरसँग पछि मेरो राम्रो कुराकानी हुन्थ्यो। उनले के भन्यो भने बेवेन थियो त्यस वखतको विदेश मन्त्री। उसले भनेको थियो, तिमीहरू डराउनु पर्दैन, आफ्नो दाजुलाई डरो बनाएर बस्नु भन्नु र कुनै प्रकारको दबावमा नआउनु भन्नु, हामी उनलाई समर्थन गर्छौं। तर पछि त मोहन शमशेर टेक्न सकेनन्। यही बीचमा पछि महाराजा धीराजले भारतको सल्लाहबाट हो कि कसरी हो एउटा अपिल निकालेका थिए। लडाई बन्द गर्नु पर्यो र यसमा राणा ग्रुप र काङ्ग्रेसले मेरो अध्यक्षतामा बसेर यसलाई समाधान गर्नु पर्यो भनेर। त्यसो गर्दा हामीलाई सोधेको छैन, हामीहरूकै नाउँमा सम्बोधन छ। त्यस उपायलाई मैले अस्वीकृत गरेको होइन, तर मलाई असाध्य रिस उठ्यो। हामीलाई सोध्दै नसोधी त्यो वक्तव्य छपाइएछ र त्यसको लाखौं प्रति बनाएर एउटा सानो प्लेनबाट गरिएछ। विराटनगरबाट त्यो प्लेन उडिरहेको थियो। मैले त्यसले छरेको पर्चा के रहेछ भनेर हेर्दा कस्तो रिस उठ्यो भने मैले त्यस प्लेनलाई फायर गर भनेको थिएँ। मैले त्यसै बेला भने, उनलाई के अधिकार छ त्यसो गर्नु? तिनले त लड्ने आह्वान पनि त दिएका छैनन्। त्यसो हुनाले बन्द गर भन्ने माग पनि त गर्न सक्दैनन्। मेरो त्यो लाइन थियो। उता मोहन शमशेरले भित्रभित्रै समर्पण गरिसकेका रहेछन्। यो कुरा पनि शंकर शमशेरले नै मलाई भनेका थिए। ब्रिटिस परराष्ट्र मन्त्रीले उनलाई बोलाएर भनेका रहेछन्, अब म तिमीहरूलाई मदत गर्न सक्दिन किनभने तिम्रो दाजुले हिन्दुस्तानलाई समर्पण गरिसकेका छन्। नत्र भने उनीहरूले जोरदार समर्थन गरिरहेका थिए र भनेका थिए, तिम्रो दाजुलाई भन्नु कि आत्तिने काम छैन, हामी अन्तिम बेलासम्म मदत गरिरहनेछौ। यता मोहन शमशेरले सायद तर्सिकन समर्पण गरेका रहेछन्। सम्मेलनको लागि कुरा आयो, ठाउँ कहाँ राख्ने? सीपीएन सिन्हाको बडो प्रमुख भूमिका रहन्थ्यो यी सबै कुरामा। सीपीएन सिन्हाले त्यस वखत हामी पटनामा रहन्थ्यौं, मलाई, ठुल दाजु र सुवर्णजी हामी तीनजनालाई बोलाएर भेटे। यसबाहेक अरूलाई बोलाएको जस्तो मलाई लाग्दैन। अब महाराजा धीराजको कुरा उनले हामीलाई भन्छन्। त्यस स्थितिमा हिन्दुस्तानले हामीलाई र महाराज धीराज त्रिभुवनलाई राखेको छ। मैले महाराजा धीराजलाई भेट्न जाँदा दयाराम भक्त माथेमा प्राइभेट सेक्रेटरी थिए, फुर्सद छैन, बिरामी छ भनेर कतिपल्ट फर्काएका छन्। महाराजा धीराजबाट अब यस्तो हुकुम भयो, अब कन्फरेन्स गर्नु पर्यो, कहाँ गर्ने भनेर सीपीएन सिन्हाले कुरा उठायो। मैले भने, काठमाडौँ। अरूले बोल्नुभन्दा पहिले नै मैले भने। मैले त्यसो भन्दा सुवर्णजी चुप, मातृका बाबु चुप, अनि उसले भन्छ, काठमाडौँमै तो कैसे होगा, काठमाडौँमै तो उन लोगों का कंट्रोल है, अभी तो आप लोग जीते नहीं है काठमाडौँ को, राजा जाएंगे तो बंदी नहीं हो जाएंगे, वहां से बड़ी मुश्किल से भाग कर आए हैं। मैले भने, तर यहाँ त सम्झौता भइरहेको छ, युद्ध विराम आदेश भइसकेको छ, बन्दी गर्ने भएदेखि त त्यसो कुनै माने हुँदैन। उसले भन्यो, लेकिन वहां तो वो मरवा देगा और क्या देगा, किसी गुंडे ने मार दिया। अनि ठुल दाजु भन्नुहुन्छ, यहाँ राणाहरूको के भरोसा, त कुन अदालतमा गएर अपिल गरिरहन्छस्, त मारिस वा म मारिए वा अरू त्यस्तै केही भयो भने। त्यो कुरा पनि त्यसले त्यसै गरी टिप्यो। अनि कहाँ तय गर्ने भनेर मैले भन्दा, तय भयो दिल्ली, दिल्लीमा वार्ता हुने तय भयो। मैले मन नलागी नलागी स्वीकार गर्नु पर्यो। मैले भने, दिल्ली त मलाई मन परेको छैन, अब तपाईँ हाम्रो अध्यक्ष र सुवर्णजीहरू भन्नुहुन्छ भने र महाराजा धीराजको पनि त्यही इच्छा छ भने त अब अरू कुरै भएन। 32. मैले बडो अनिच्छापूर्वक दिल्लीलाई स्वीकार गरे। लौ भनिकन हामी साराका सारा दिल्ली पुग्यौं। त्यही समयमा हामीले पार्टीको कन्फरेन्स बोलाएका थियौं पटनामा। सीपीएन सिन्हा त्यसै हुनाले आएको थियो हामीलाई भेट्न पटनामा। ऊ सम्झौता वार्ताको ठाउँ निश्चित गरेर हिँडिहाल्यो। पटनामा एउटा कोअपरेटिभ सोसाइटीको हल थियो, त्यसमा हाम्रो कन्फरेन्स भयो। सबै ठाउँबाट हाम्रो संघर्षमा नेतृत्व दिइरहेका कमाण्डरहरू आएका थिए। केआई सिंह आएनन्, उनले एउटा प्रतिनिधि पठाएका थिए। त्यसले खबर ल्यायो म सम्झौता मान्दिन। मैले तर्क दिएको छु त्यस वार्ताको। एक थरीका मानिसहरूको चित्त बुझिरहेको थिएन। मैले पनि हुँदैन भनिदिएको भए कोही मान्ने थिएन। तर त्यस वखतको यथार्थ परिस्थिति मैले नै देखाउनु परेको थियो। मैले राजा कुन स्थितिमा छन्, हिन्दुस्तानको एउटा कूटनैतिक समर्थन कुन प्रकारको छ र हामीहरूको स्थिति कस्तो छ भनेर साथीहरूलाई सम्झाउनु परेको थियो। टेबुलमा कुरा गर्न जान डराउनु हुँदैन भनेर मैले तर्कहरू दिएको छु। नमान्नेहरूलाई मैले अलिकति रिसाएको पनि छु। त्यसपछि हामीहरू दिल्ली गयौं। हामीलाई राख्ने ठूलो इन्तजाम भयो। मैले भने म वेस्टर्न कोर्टमा बस्छु। त्यो त्यस वखत असाध्य राम्रो थियो। मैले दुईटा कोठा लिएँ। अरूहरू कहाँ बसे, ठूल दाजु कहाँ बस्नुभयो मलाई अहिले याद छैन। महाराजा धीराज हैदराबाद हाउस, त्यस बेलामा हिन्दुस्तानको एउटा गेस्ट हाउस थियो, मा बसेका थिए। त्यहाँ जाने बित्तिकै महाराजा धीराजसँग हाम्रो भेट हुन्छ। घट लाग्दो छ, अब उनलाई भेट्न कुनै गाह्रो पर्दैन। जाने बित्तिकै आउनुहोस् आउनुहोस् भन्छन्। महाराजा धीराजको सुरक्षाको इन्चार्ज एउटा हिन्दुस्तानी अफिसर बसेको छ। ढोकाभित्र पसेपछि माथि जाने भर्याङको हलमा त्यो बसेको छ। म जान्छु, मलाई पनि ऊ सल्युट गर्छ र बोलाएर ल्याउँछ दयाराम भक्त माथेमालाई। ऊ भन्दछन्, ऊ महाराजा धीराज त्यहाँ राजभोइ बसेको छ। म गएँ महाराजा धीराज नेर त्यहाँ। मलाई लाग्छ मैले राजा त्रिभुवनलाई मेरो जीवनमा पहिलो पटक त्यही नै देखेको हुँ। मैले उनलाई पहिले भेटेको थिइनँ। उनका दुईवटा छोराहरूलाई भेटेको थिएँ पहिला। दुईवटा छोराहरू बजारमा भेटिन्थे, कहिले कोट बनाउने ठाउँमा, कहिले कतै। युवराज धीराजलाई भेटेको थिइनँ। महाराजा धीराजले मलाई आफ्नै काउचमा बस्नुहोस् भने म बसेँ। त्यो पनि एउटा असामान्य कुरा थियो। उनले कस्तो छ, के छ भनेर सोधे। तपाईँको बारेमा धेरै सुनिसकेको थिएँ भनेर तारिफ गरे। त्यसै वखतमा मैले त्यहाँ बसेको कस्तो असामान्य भएछ भने माधव शमशेर जेलर थिए धनकुटामा, उनी त्यहाँ आइपुगे। उनी आएको खबर आएपछि राजाले भने उनलाई लिएर आऊ। त्यहाँ अरू पनि कुर्सीहरू थिए, महाराजा धीराजका छोराहरू पनि थिए। म महाराजा धीराजसँगै बसेको थिएँ काउचमा। महाराजा धीराजले उनलाई कुर्सी देखाएर बस न भने। उनी त्यसमा नबसेर, त्यहाँ बस्ने हाम्रो अधिकार महाराजा धीराजसँग भनेर उनी तल कार्पेटमा बसे। जिब्रो काटेर उनी बोलेका थिए। मलाई उनले देखिसकेका छन् त्यहाँ बसेको। पछि बाहिर मलाई भन्थे, हामीले त्यसो गर्ने हो, सरकारको काउचमा बस्ने हो। त्यसपछि हाम्रो कुरा भयो, राजासँग मिलेर गर्नुपर्छ भनेर हामी आएका हौ भन्ने कुरा भयो। म प्रतीक्षा गरिरहेको छु राउन्ड टेबल कन्फरेन्सको लागि, सबै पक्षहरू सम्मिलित भई वार्ता गर्नको लागि, तर त्यो हुँदैन। मोहन शमशेरको तर्फबाट विजय शमशेर र अरू कतिजना आएका छन् कुरा गर्नलाई, त्यो हामीलाई थाहा हुँदैन। हाम्रो तर्फबाट मातृका बाबु, सुवर्ण शमशेर लगायत हामी जति थियौं त्यहाँ छौं। छुट्टा छुट्टै हामीहरूसँग कुरा गर्छन् जवाहरलालजी, मिलेर काम गर्नुपर्छ भन्दछन्। त्यही एउटा राग छ। उपाय तो आप लोगोंको तय गर्ना है भन्दछन् उनी। तर राणाहरूसँग हाम्रो कुरै हुँदैन, उनीहरूसँग पनि अलग कुरा गर्दा रहेछन्। यसै बीचमा एउटा घटना घटेको छ। 26 जनवरीको कुरा हो। राष्ट्रपतिले सलामी लिने झाँकी निस्किने समारोहमा हामी पनि आमन्त्रित थियौं। एउटा घेरा नेपाली काङ्ग्रेसका मानिसहरूको निम्ति गरेको छ, अर्को घेरा राणाहरूको निम्ति गरेको छ। त्यससँग टाँसिएरै मैले विजय शमशेरलाई पहिले पनि देखेको थिएँ। त्यसपछि जब समारोह सिद्धियो, हामीहरू आफ्नो कारतर्फ जान थाल्यौं। उनीहरू पनि, विजय शमशेरहरू पनि आफ्नो कारतर्फ जान लागे। दुलैहरू पनि थिए उनीहरूका। निस्कँदाखेरि नजिकै पर्यो। मैले भने, हेलो विजय। मैले हात उठाएर भने, हेलो विजय। अनि विजय शमशेर मेरो नजिक आयो। म पनि अलिकति अगाडि बढेँ। उसले भन्यो, होइन कहिले भेट्ने? मैले भने, म पनि त त्यही कुरो सोचिरहेको छु। हामीहरू भेट्न भनेर आएको रे, निगोसिएट गर्न भनेर आएको रे। अनि विजय शमशेरले आफ्नो दुलैसँग पनि मलाई परिचय गरायो। उसको दुलैसँग त पछिसम्म राम्रो सम्बन्ध रह्यो, विजयसँग पनि मेरो अत्यन्त नै राम्रो सम्बन्ध रह्यो। मेरो त्यस किसिमको व्यवहार थियो। त्यो करिब 1-2 मिनटको कुरा थियो। त्यति मात्र हुन्जेल ठुल दाजु अगाडि आएर उभिनु भयो। म कारतिर गएँ। अब ठुल दाजु रिसाउनुहुन्छ, त किन तिनीहरूसँग कुरा गर्न गइस्? त त्यहाँ किन गइस्? अनि मैले भने, तिनीहरूसँग टेबलमा बसेर कुरा गर्नुपर्ने, अहिले बोल्न नहुने। होइन, तैँले पहिले किन हात उठाइस् हेलो विजय भनेर? इन्फन्ट्रिक भयो भनेर रिसाउनु भयो। उहाँले एउटा इन्फन्ट्रिक भन्ने शब्द सिक्नु भएको थियो। जहिले पनि इन्फन्ट्रिक शानको खिलाफ भयो भन्नुहुन्थ्यो। हामीले राजालाई भेटेर आयौं। सिपिएस सिन्हा हैदराबाद हाउसको एउटा छेउको घरमा, जहाँ पहिले हैदराबादको दिवान बस्थ्यो त्यसमा बस्थ्यो। त्यसो हुनाले उसको सम्पर्क राजासँग भइरहन्थ्यो। ठुल दाजु र सुवर्णजीलाई पनि सायद, र सूर्यबाबुलाई राति राति बोलाएर कुरा गर्दो रहेछ। मलाई यी सब केही कुरा थाहा थिएन। पछि पो त यी सब कुराहरू मलाई थाहा भयो। मसँग त केवल जवाहरलाल नेहरू भेट्थे। त्यसपछि एक दिन अचानक तय हो गया भन्ने सुने। विजय शमशेरहरूले हामी कसैसँग भेटेका छैनन्, न हाम्रा अध्यक्षसँग भेट्छन्, न राजासँग भेट्छन्। राजासँग त्यही एउटा अनौपचारिक भेट भयो, कुनै औपचारिक भेट छैन। अब राजा फर्केर जाने, राजाले शाही घोषणा गर्ने, सरकार बन्ने, सरकारमा दुई समूह बन्ने, प्रधानमन्त्री राणाहरूको समूहबाट उनै मोहन शमशेर रहने भन्ने कुरा हामीले थाहा पायौं। दिल्ली सम्झौताको बारेमा जो भन्दछन् त्यो सम्झौता यही हो। हामीहरूको मोहन शमशेरको ग्रुपसँग कुनै कुरा भएन सम्झौता गर्ने प्रक्रियामा। कुराहरू जवाहरलालजी मार्फत भए। जवाहरलाल नेहरूले पनि कुनै ठोस कुरा गरेका होइनन्, राजाले त्यसमा कुनै भाग लिएका होइनन्, अरूहरूसँग कुरा गरेको भए मलाई थाहा छैन। एउटा काल्पनिक कुरा हो दिल्ली सम्झौता भनेको। तर जहिले पनि भारतीय पक्षले केही भयो भने दिल्ली सम्झौताकै मुताबिक भनेर मलाई भन्थे। 33 जे होस्, दिल्लीबाट हामीहरू त्यही साधारण समझदारीका साथ नेपाल आयौं कि राजाले एउटा शाही घोषणा दिन्छन्, एउटा सरकार बन्छ, दुई समूहको संयुक्त सरकार। समूह व्यवस्था भनेको के समझदारी थियो भने एउटा समूहले राजीनामा दियो भने अर्को समूह पनि स्वतः हट्छ। अनि को मन्त्री हुन्छन् त्यो पनि तय भएको थियो, मौखिक रूपमा तय भएको थियो। कहीँ कुनै कुरा लिखित रूपमा भएको मलाई लाग्दैन, कमसेकम मलाई त्यसको ज्ञान छैन। यद्यपि म प्रमुख मानिस थिएँ, आफ्नो ग्रुपको म नेता थिएँ, त्यस्तो कुनै कुरा भएको मलाई थाहा छैन। तर मोटामोटी त्यो कसरी भयो भने राजाले एउटा घोषणा गर्ने फर्केर गएपछि एउटा सरकार बन्ने र सरकारमा यी मान्छेहरू यो हुन्छन् भन्ने। त्यसपछि हामी दिल्ली आयौं। हामी दिल्लीबाट पटना आयौं। पटनाबाट दुईवटा प्लेन गरेर हामी काठमाडौँ पुग्यौं। राजा पुग्नुभन्दा आधा घण्टा पहिले हामी काठमाडौँको गौचर एयरपोर्टमा पुग्यौं। एयरपोर्टमा अत्यन्त ठूलो भीड थियो जनताको। यत्रो भीड त काठमाडौँमा कहिले भएन होला। त्यसको आधा घण्टापछि राजाको प्लेन आयो। हामी पनि त्यही एयरपोर्टमा पर्खिराख्यौं। मोहन शमशेरहरू सबै राणाहरू राजालाई स्वागत गरेका थिए। त्यही मोहन शमशेरसँग मेरो देखादेख भयो। तर हाम्रो संगठनको एउटा नमूना के थियो भने त्यहाँ उत्र्यौं तर उत्रेपछि अब हामी कहाँ बस्ने, त्यसको इन्तजाम छैन। मेरो त्यहाँ घर छैन, हामीहरू कसैको घर त्यहाँ छैन। अब यहाँ समस्या थियो शाही घोषणाको। महाराजा धीराजको घोषणाको मस्यौदा अलिकति त दिल्लीबाट नै भएर आएको थियो, हामीले पनि अलिकति हेरेका थियौँ। अब त्यसलाई नेपालीमा उल्था गर्नुपर्ने कुरा थियो। हाम्रो क्याबिनेट सेक्रेटरी गुञ्जमान थिए। त्यसमा डेमोक्रेसीको अनुवाद गर्दा कसैले के भन्यो, कसैले के भन्यो। मैले लोकतन्त्र भन्न खोजेको थिएँ, लोक मैले बिर्से, गणतन्त्र मैले भने। सबैले ठिक छ भने र त्यस घोषणामा डेमोक्रेसीको अनुवाद गणतन्त्र हुन गयो। त्यो गणतन्त्र भनेको रिपब्लिक भनेको होइन। त्यहाँ एउटा कुरा फेरि भनिएको छ, जब यी दुई भनाई बाजिए भने अङ्ग्रेजी भनाई कायम रहनेछ भनेर पास भएको छ, त्यो मलाई याद छ। मन्त्रीमण्डलमा शपथ ग्रहण हुने दिन दरबार जानु पर्थ्यो। त्यहाँ एउटा काण्ड भयो। के काण्ड भयो भने दरबारको ठूलो बैठकमा सारा प्रतिष्ठित व्यक्तिहरू, विदेशी कूटनीतिक प्रतिनिधिहरू, राजदूतहरू, त्यस बेलामा ब्रिटिस राजदूतावास भएकोले त्यसको राजदूत र भारतीय राजदूत र अरूहरू पनि कोही हुँदा होलान् सबै आइसकेका थिए। अब मर्यादा क्रमको कुरा चल्यो। प्रधानमन्त्री त पहिला भइहाल्यो, त्यसपछि कुरा चल्यो मेरो। समझदारी के थियो भने मन्त्रीमण्डलमा दोस्रो व्यक्ति त म हुन्छु, किनभने जब दुईवटा समूहको मन्त्रीमण्डल छ भने एउटा समूहको प्रधानमन्त्री भएपछि दोस्रो समूहको नेताको रूपमा म दोस्रो हुन्छु। तेस्रो मानिस फेरि प्रधानमन्त्रीको मानिस होला र त्यसपछि हाम्रो र यसै क्रमबाट अरूहरू होलान्। मर्यादा क्रम भनेको एउटा सानो दर्जाको कुरा थियो, तर मैले त्यसमा मानेन। यो दुईटा बराबरको समूहको संयुक्त मन्त्रीमण्डल हुनाले एउटै समूहबाट पहिला र दोस्रा पनि रहनुहुन्न भन्ने मेरो भनाइ थियो। बाबर शमशेर कमान्डर इन चिफ थिए, मिनिस्टर एन्ड कमान्डर इन चिफ भन्ने दर्जा हुन्थ्यो अघि। त्यसो हुनाले म अघि नै मन्त्री भइसकेकोले मेरो दर्जा अघि हुन्छ भन्थे। त्यसैमा बहस चल्यो र चलेपछि त भयानक र गम्भीर स्थिति होला जस्तो भयो। त्यसपछि मनेर बाबर शमशेर आयो। उसले मेरो हात समायो, भन्यो, विश्वेश्वर बाबु, म केवल एउटा इज्जतको निम्ति गइरहेको छु। यो म एकचोटि मात्रै क्याबिनेटमा उपस्थित हुन्छु र त्यसपछि म गएको गई हुन्छु। म बम्बई जान्छु, त्यसपछि तपाईँ नै हुनुहुन्छ। त्यति मलाई गरिदिनुहोस्, त्यति, मलाई उसले हात समातेर भन्यो। मैले भने ल हुन्छ। अनि शपथ ग्रहण सम्पन्न भयो। मन्त्रीमण्डलको पहिलो मिटिङ सिंहदरबारमा भयो। सिंहदरबारमा एउटा सानो बैठक थियो, काठको बैठक भन्थे। त्यसलाई चारैतिर मिलिट्रीले घेरेको हुन्थ्यो र त्यहाँ जहिले पनि तनाव हुन्थ्यो। म त उति तनावमा हुन्न थिए। गणेश माझीसँग जहिले पनि तनाव हुन्थ्यो। गणेश माझी कराई कराई कुरा गर्नुहुन्थ्यो। एकचोटिको घटना म सम्झन्छु। हाम्रो पहिला क्याबिनेट मिटिङ भइसकेको थिएन। एउटा पार्टी प्राइम मिनिस्टरले दिएको थियो क्यारे सिंहदरबारको ठूलो बैठकमा। त्यसमा हामी सबैजना गएका थियौं। गणेश मान्झीलाई मैले मोहन शमशेरसँग परिचय गराए। उसले भन्यो, मैले तपाईँको प्राण बचाएको हुँ। गणेश मान्झीले भन्नुभयो, होइन, यो त हाम्रो क्रान्तिले बचाएको हो, तपाईँले होइन। त्यस्तो जवाब दिनुभयो गणेश मान्झीले। बीच बीचमा त्यस्तै घोचपेच हुन्थ्यो क्याबिनेटमा पनि। हामीहरू धेरै सचेत थियौं कि यो शक्ति क्रान्ति मार्फत हामीलाई आएको हो भन्नेमा। त्यो अभिव्यक्त भइहाल्यो। त्यसै गरी हाम्रो सम्बन्ध चलिरहेको थियो, कामहरू भइरहेका थिए, तर एउटा तनाव हमेसा रहन्थ्यो। एउटा ठूलो तत्व सक्रिय थियो जो आजकल म बुझिरहेको छु, जो मैले पछि बुझ्दै गएँ। त्यो राजनीतिक प्रयोग सफल नहोस् भनेर एउटा ठूलो तत्व सक्रिय थियो। म त्यो प्रयोग सफल होस् भन्ने कोसिसमा थिएँ। जवाहरलालजीले पनि के भनेका थिए भने, तिमीहरूले यो प्रयोग सफल गर्यो भने तिमीहरूको इज्जत बढ्छ, त्यही कामबाट तिमीहरूको इज्जत बढ्छ। अहिले त तिमीहरू धेरै काम गर्न सक्दैनौ, नगर्न सकेको खण्डमा दोष उनीहरूलाई दिन सक्छौ तिमीहरू। चुनाव हुनुभन्दा अघि यही इन्तजाम चल्नुपर्छ, रहनु पर्छ भन्ने मेरो धारणा थियो। महाराजा धीराजले संविधान सभाको चुनाव भएपछि भनेर घोषणा गरेका थिए। त्यतापट्टि मेरो ध्यान थियो। म गृहमन्त्री भएकोले मेरो सम्पूर्ण ध्यान त्यतापट्टि थियो। गृहमन्त्री हुँदा मलाई भएका समस्याहरूमा सबभन्दा पहिलो समस्या आइपर्यो, म कहाँ बस्ने? गृहमन्त्रीको घरै छैन, घर भाडामा पाइँदैन, छैन। त्रिपुरेश्वरमा एउटा गेस्ट हाउस छ, अहिले पनि छ, घरेलु उद्योगसँग टाँसिएको। त्यही गेस्ट हाउस मध्ये ठूलो गेस्ट हाउस मैले गृहमन्त्रीको हैसियतमा लिएँ। त्यसपछि समस्या आयो, मेरो अफिस छैन, कुनै गृह मन्त्रालय छैन। अब मलाई गृह सचिव चाहियो। कसलाई गृह सचिव बनाउने त्यो मलाई थाहा नै छैन। मैले अनि मोहन शमशेरलाई भने, होइन, तपाईँहरूको गृह विभागमा को थियो सेक्रेटरी? उनले भने, हाम्रो कहाँ त्यस्तो गृह विभाग छँदै थिएन, एउटा मुलुकी अड्डा थियो, कमान्डर इन चिफले हेर्थे। कमान्डर इन चिफ बबर शमशेर थिए। म बबर शमशेरका गएँ। बबर शमशेरलाई भने, होइन, तपाईँहरूको सेक्रेटरी को थियो? उनले भने, हाम्रो कुनै सेक्रेटरी थिएन, वृद्धि पत्र सुनाउँथे, म त्यसमा तोक लगाइदिन्थे, त्यस्तो कुनै अफिस र पद थिएन। मैले भने, कोही मानिस त तपाईँले सिफारिस गर्नु पर्यो। उनले एकजना सरदारको नाउँ सुझाए, तिनी नेपालका पहिला एमए थिए दक्षिण शास्त्रमा, असल मान्छे थिए, तर कुनै पनि राजनीतिक धारणा नभएका, कारिन्दा काम गर्दा गर्दै सरदार भएका थिए। तिनको नाम सिफारिस उनले गरे। मैले भने, ठिक छ। अनि तिनलाई मैले सेक्रेटरी बनाए। अब उनीहरूको बानी थिएन फाइलमा काम गर्ने, केही कुरा आयो भने म के भन्थे भने, तिमी पहिला आफ्नो निर्णय देऊ अनि मलाई पठाऊ। त्यो तिनी नगर्ने, डरले हो कि के हो, त्यो गर्दै नगर्ने, सारा कुरा म कहाँ पठाइरहन्थे। अनि अर्को कुरा, म कहाँ टेलिफोन थिएन, एउटा टेलिफोन चाहियो भनेर मैले भने, त्यो तान्द्रङ तुन्द्रुङ जोडी ओरिकन ल्याएको एउटा टेलिफोन आयो। अफिस कस्तो अव्यवस्थित छ भने कसैले थाहा छैन के कुरा गर्ने, त्यो कुरा गृह सचिवलाई थाहा छैन, मेरा निजी सचिवलाई पनि थाहा छैन कहाँसम्म कसको के अधिकार हुन्छ भन्ने। सेक्रेटेरिएटको गठनको काममा सहयोग गर्न हिन्दुस्तानबाट हामीले दुई तिनजनालाई ल्यायौं, त्यो काम हामीले ठिक गर्यौं कि बेठिक गर्यौं त्यो त अब इतिहासले बताउला। तर हाम्रो नियत के थियो भने, अब प्रशासनको अलिकति आधुनिकीकरण गर्नु पर्यो। त्यो राणाहरूले चलाए जस्तो गरे त ठिक भएन। गोविन्द नारायण भन्ने एकजना थियो, त्यो गृह सचिव थियो युपीको, बडो योग्य मान्छे, तर हामीलाई नहुने। त्यो मसँग संलग्न थियो। अर्को अर्थ विभागको निम्ति के नारायण भन्ने थियो, त्यो सुवर्णजीसँग संलग्न थियो। त्यसको पनि जरुरत थियो अर्थको के गर्ने कसो गर्ने भन्ने कुराको लागि। गृह प्रशासन मेरो जिम्मामा, पुलिस मेरो जिम्मामा थियो, हाम्रा मानिसहरू थिए, तिनीहरू पनि उत्ताउला। प्रशासनको र कानून र व्यवस्थाको कुरा कहीँ लागू नहुने, जस्तो वीरगंजको कुरा ल्याऊ, वीरगंजमा जसलाई बडा हाकिम बनाएर पठा धपाएर पठाइदिने, उनीहरूसँग हतियार थियो समर्पण नगर्ने। पूर्वमा एउटा समस्या उत्पन्न गरिरहेको थियो भैरव प्रसाद आचार्यले। क्रान्तिको बखत ठाउँ ठाउँमा मिलिट्री गभर्नरहरू राखिएका थिए। अब ऊ भन्ने, म त मिलिट्री गभर्नर, हामी केन्द्रसँग वास्ता गर्दैनौ, हामी त स्वतन्त्र हुन्छौं। यसमा कस्तो थियो भने, मातृका बाबु कता कता यिनीहरूलाई उचाल्ने गर्नुहुन्थ्यो। उनले विदेश मन्त्री, कमान्डर इन चिफ इत्यादि भनेर मानिसहरू नियुक्त गरेका थिए। धर्मप्रसाद ढकालहरू को को यसमा थिए, रुपियाँको त्यहाँ लुटपाट भएको थियो, म तिनमाथि कारवाही गर्नुपर्छ भन्ने, ठुल दाजु त्यसलाई बचाउ गर्ने, यस्तै समस्या थियो भोजपुरमा। भोजपुरमा कोही बडा हाकिम पठायो टिक्नै नदिने, एउटा जनरललाई पठाएको राति झ्यालबाट हामफालिकन भागेर आए। यहाँ काठमाडौँमा उत्ताउलो स्थिति छ, कानून र व्यवस्थाको भयानक अव्यवस्था भएको थियो। राणाहरूको मलाई असफल पार्ने कोसिस, गणेश मान्झीलाई 50 जना घेर्थे अनि म कहाँ शिकायत गर्नुहुन्थ्यो, खड्गमानलाई राष्ट्रपिता बनाउनु पर्छ, तिनको निम्ति द्वारहरू बनाउनु पर्छ किनभने उनी जेलमा बसेका थिए भनेर 50 जना मानिस लिएर आउनुहुन्थ्यो। पछि मैले चित्त बुझाएर फर्काएपछि भन्नुहुन्थ्यो, तपाईँले कसरी ह्यान्डल गर्नुभएको? अनि हिन्दुस्तानको आफ्नै एउटा दाउ थियो, हिन्दुस्तानको राजदूत त यहाँको राजाभन्दा पनि आफूलाई ठूलो ठान्थ्यो। राजाले के कुरा गर्थे उसँग थाहा छैन, प्रधानमन्त्रीले के कुरा गर्थे थाहा छैन, सबैलाई बोलाउँथ्यो आफ्नो घरमा, उसले काम गराउँथ्यो। 34 त्यही वखतमा राणाहरूले गोर्खा दल भन्ने निकाले, म गृहमन्त्री थिएँ, म पनि अनुभवहीन मानिस, रिपोर्ट पनि त्यस्तै पार्थे, बुझिन्थ्यो कि आज उडाउँछन् कि भोलि उडाउँछन् हामीलाई, तर त्यो झुठो हुन्थ्यो। अब पुलिसको रिपोर्ट पर्ने, आज नाथी जर्नेल भरत शमशेरको मोटर राति एक ठाउँमा देखियो, अर्को रिपोर्ट के आउँछ भने त्यहाँ अरू मानिसहरू पनि जम्मा भएका थिए, तेस्रो रिपोर्ट के आउँछ भने पिस्टल बन्दुकहरू पनि जम्मा गरेका छन्। तीनवटा रिपोर्ट तीन तरिकाले म कहाँ पुग्थ्यो, त्यो वास्तविक कुरा हो, त्यस्तो परिस्थिति थियो। म कहाँ दबाव के आउने भने तिमी कारवाही गर्दैनौ, यस्तो भइसक्दा पनि कुनै कारवाही गर्दैनौ, नभएका कुराहरू बढाइ चढाइकन गइरहेका छन्, अनि हामीहरूसँग हतियार छैन, हामीहरूसँग पटक्कै हतियार छैन, हाम्रो पुलिस छ रक्षा दलको, तिनीहरू 6,000 जति थिए। रक्षा दललाई धुलीखेलमा नै रोकिकन मैले तोर्ण शमशेरलाई पठाएँ सम्झाउन बुझाउन, उनीहरूलाई मैले काठमाडौँ पस्न नरोकेको भए यहाँ सारा लुटपाट हुन जान्थ्यो। मैले उनीहरूलाई सशस्त्र प्रहरीमा भर्ना गरेँ, त्यो नै उनीहरूलाई दर्जा घटे जस्तो लाग्यो। उनीहरूलाई हतियार दिउँ भने हतियार छैन हामीसँग, मैले क्याबिनेटमा राखेँ प्रस्ताव 1,000 हतियार चाहियो भनेर। बल्ल तल्ल प्रधानमन्त्री जो रक्षा मन्त्री थियो तयार भयो सेनाबाट एक हतियार दिन्छ तर गोली कट्ठा दिँदैन। फेरि हल्ला मचाइकन 1,000 राइफलमा 10 गोलीको दरले 10,000 गोली दियो अनि त्यसको स्ट्राइकिङ पिन छैन। फेरि बडो हैरान गरिकन 1,000 स्ट्राइकिङ पिन दियो। त्यसपछि मैले तोर्ण शमशेरलाई आइजी बनाएँ पुलिसको। तोर्ण शमशेरलाई एक दिन मैले सोधेँ, तिमी भरत शमशेरलाई समात्न सक्छौ? मैले किन समात्नु भनेको भने त्यसलाई समातेको खण्डमा एउटा हतोत्साह आउँथ्यो उतापट्टि, नत्र उनीहरूलाई कसले समात्न सक्छ, यो रोलवाला राणाहरूलाई भन्ने थियो, त्यसो हुनाले पनि समात्न जरुरी थियो। पहिले त उसलाई डर लाग्यो, मलाई भन्यो तपाईँले अर्जु गर्नुहुन्छ भने जान्छु समात्नलाई, मिलिट्रीले विद्रोह गर्ला जस्तो छ, मिलिट्रीसँग हाम्रो राम्रो छैन, नराम्रो पार्ने पनि प्रयत्न भइरहेको छ, त्यो प्रयत्न हामीहरूको तर्फबाट पनि भइरहेको छ र उताबाट पनि भइरहेको छ। अब मिलिट्री प्रतिकूल भएपछि त प्रशासनको लागि बडो डरलाग्दो कुरा थियो नि। मैले तोर्ण शमशेरलाई त्यस्तै स्थितिमा भने, ल समात भरत शमशेरलाई, ऊ गएछ बिहान र त्यहाँ बहस गरेर समातेछ, समर्पण गर्ने कि नगर्ने कुरामा बहस भएछ। त्यस वखतमा कमान्डर इन चिफ बबर शमशेर थियो, ऊ एक दिन क्याबिनेटमा बसेर बम्बई गइहाल्यो, तर जे होस् त्यहाँ कुनै नराम्रो घटना हुन पाएन र भरत शमशेरले समर्पण गर्यो, नत्र समर्पण नगर्ने कुरा पनि थियो। बिहान पख थियो, अब हल्ला भयो भरत शमशेर समातियो भनेर, गोर्खा दलवालाहरूको भयानक जुलुस निस्क्यो र जेलतिर आक्रमण गर्यो। म बसेको नजिकै थियो जेल, अप्रिल महिनाको कुरा थियो, जेल तोडेर भरत शमशेरलाई लिएर 6,000-7,000 जुलुस उसलाई बोकेर मुर्दाबाद काङ्ग्रेस मुर्दाबाद ज्यान लिनुपर्छ यो फलाना ढिकाना भनेर खुकुरी चम्काउँदै निस्क्यो। त्यसमा 8 प्रहरीहरू थिए बबर महलका। मेरो सामुन्ने यो भिड आयो, मैले ढोका बन्द गरिदेऊ भने, तर ढोका त त्यस भिडले पडाक टोडिदिइहाल्यो र राइफल लिएको एउटा पुलिस थियो त्यसको राइफल पनि खोस्यो। मेरो एउटा भानिज छ त्यससँग एउटा स्ट्यान्ड गन थियो, त्यसलाई ढुङ्गा हानेर बेहोस पारिदिएर त्यसको स्ट्यान्ड गन पनि खोस्यो त्यस भिडले, अनि त्यो भिड पस्यो मेरो अफिसमा, मेरो अफिसका कर्मचारीहरूलाई कुटेर उदयप्रसाद भन्ने छन् एकजना तिनको गोडा भाँचिदिए, चुटेर बेहोस पारिदिएको थियो। त्यहाँबाट सारा कागज पत्रहरू बाहिर लगेर पोलिदिए, कारमा आगो लगाइदिए, प्रकाशको एउटा सानो खेलौना कार थियो त्यसलाई पनि पोलिदिए भनेर ऊ माथिबाट कराउँदै थियो। 3-4 वर्षको थियो होला ऊ त्यस बेला। गणेश मानजी हुनुहुन्थ्यो हामीसँग माथि, सायद किसुनजी पनि हुनुहुन्थ्यो, रामेश्वर पनि थिए क्यार, मसँग 6-7 बुलेटको एउटा रिभल्भर थियो। त्यसपछि सरर गएर 200-300 जति मानिसहरू सिँढीबाट माथितिर आए, सिँढीबाट माथि आएपछि एउटा खाली ठाउँ थियो, त्यसपछि मेरो कोठा पर्थ्यो, अनि म ढोकाभन्दा बाहिर निस्केँ। यो के बदतमिजी हो तिमीहरूको, जाऊ विरोध गर्नु छ भने तिमीहरू मिटिङमा गएर विरोध गर, घरमा आएर यस्तो गर्ने हो भनेर मारसँग मैले डाँटे। डाँट्दा त सबजना लुते कान लगाएर फर्के, म त छक्क परे। सिँढी ठाडो छ, तल त्यहाँ उनीहरूलाई कसैले उत्तेजित गरिरहेको जस्तो थियो, फेरि सबैजना रक्सी खाएर आए जस्ता थिए, अनि फेरि उक्ले सिँढीमाथि एक दुईजनाले त नाङ्गो खुकुरी नै लिएर आए, एउटा मोटो मानिस थियो त्यो 8 परिया नै रहेछ। जब म फेरि गएको थिएँ म माथि प्रहार गर्न आए, सिँढीबाट हुर्रिँदै म कहाँ आए, मैले पिस्टल हातमा लिएको थिएँ, ड्याङ 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 4-5 फायर गरेँ, फायर गर्दा त्यो मोटो 8 परियाको त मुटुमा नै लागेछ, उसको आधा शरीर मेरो बेडरुममा छ आधा बाहिर छ, खुकुरी कार्पेटमा उछिट्टिएर गएको छ, खुकुरीमा ब भनेर लेखेको छ, बिँड हात्ती दाँतको छ, बबर शमशेरको 8 परियाको त्यो हात्ती दाँतको बिँड भएको लामो खुकुरी छ। त्यसपछि त्यही वखतमा टेलिफोन आउँछ प्रधानमन्त्री कहाँबाट, विजय शमशेरले फोन गर्छ। विजय शमशेरले भन्यो, बुवाबाट हुकुम भएर मैले फोन गरेको। तपाईँ कहाँ धेरै मान्छेले हमला गरेछन्। बुवाले यहाँबाट बिजुली गाड पठाउँ भन्ने हुकुम हुन्छ, के गर्ने? मैले भने केही गर्नु पर्दैन, यो कसले गरायो मलाई थाहा छ, त्यसले यसको भारी किम्मत बेहोर्नु पर्नेछ, म आफ्नो हिफाजत गर्न पूरा सक्षम छु। उहाँले केही गर्नु पर्दैन, आफै पोक्सी आफै झाँक्री, मलाई थाहा छ यो कसले गरेको हो र त्यसले यसको किम्मत चुकाउनु पर्नेछ। ही विल ह्याभ टु पे थ्रु हिज नोज। अनि उसले भन्यो, होइन किन रिसाउनुहुन्छ, तैपनि म पठाउँछु। एकछिनपछि हामीहरू के देख्दछौँ, झ्यालबाट तल भने मान्छेहरू हर्र भित्र पसे र घरलाई घेरे, माथि निशाना ताकेर बसेका छन्। अब को हुन् तिनीहरू, मिलिट्री आएको हो कि के हो? दीर्घराज मेरो निजी सचिव भएर काम गर्थ्यो, त्यसबेला त्यो कतै बाहिर गएको थियो। त्यही हो कोइराला भनेर गोर्खा दलवालाहरूले छक छक खुकुरीले ठाउँ ठाउँमा रगतताम्मै पार्दै हिँडाएर लिएर आए। त्यसलाई यहाँ लिएर आउँदा केशर शमशेरले देखेका रहेछन्। त्यस्तो एउटा तरल परिस्थिति सृजना भइरहेको छ बाहिर। हुन सक्थ्यो त्यहाँ पल्टनले पनि विद्रोह गर्न सक्थ्यो। त्यसो भएको भए एउटा धेरै ठूलो रक्तपात हुने थियो, को कता रहन्थ्यो थाहा थिएन। पल्टनमा असन्तोष थियो, पराजयको भावना थियो उसलाई, त्यो त प्रयोग भएकै थिएन। यता हामीहरूसँग पनि हतियार थियो, त्यसले गर्दा शहरमा त एउटा लडाइँ नै जस्तो चल्न सक्थ्यो। त्यसको लागि 1000 राइफल त काफी हुन्थ्यो। 350 मान्छेहरू जसले हामीलाई घरमा घेरे, अब ती को हुन्? झ्याल खोल्न गणेश मान्छे दिनुहुन्न। झ्यालको झिलिमिलीबाट हेर्दाखेरि लुगाफाटो तिनले राम्रो लगाएका छैनन्, खालि राइफल लिएर आएका छन्। फौजी पोसाक छैन कसैको, निशाना ताकिरहेका छन् माथिपट्टि। त्यसपछि मैले देखेँ तिनीहरूको कमान्डरलाई, ती त हाम्रा मान्छे रहेछन्। हाम्रा मान्छेहरूलाई, रक्षा दलका मान्छेहरूलाई के खबर भएछ भने, गोर्खा दलका मान्छेहरूले हामीहरूलाई मारिसके र घर कब्जा गरेर बसेका छन्। मैले जब भरत शमशेरलाई गिरफ्तार गरेको थिएँ, यो काण्ड हुनुभन्दा अघि मलाई टेलिफोन आएको थियो प्रधानमन्त्रीको। यी काण्डहरू भइसकेका थिएनन्, यी सबै कुरा पछि हुन्छन्, छिट्टै आउनु पर्यो भनेर एक दिन मलाई प्रधानमन्त्रीले बोलाए। म गएँ, जानासाथ उसले सोध्यो, किन भरतलाई गिरफ्तार गरेको? मैले भने, मलाई उसको बारेमा धेरै रिपोर्टहरू आए, त्यसो हुनाले मैले गिरफ्तार गरेँ। उसले भन्यो, हामीले त एउटा नियम बनाएको छ, कसैलाई सुरक्षा ऐनमा थुनेपछि त्यो क्याबिनेटमा राख्नुपर्छ। मैले भने, 3 दिनसम्म गृहमन्त्रीलाई त्यो अधिकार छ, 3 दिनभित्र त्यो कुरा म क्याबिनेटमा राख्छु। उसले भन्यो, के भयो, तपाईँ के बताउनुहुन्छ? मैले भने, उनीहरू गैर कानूनी गतिविधि गरिरहेका थिए, त्यस अवैध संगठनको सेक्रेटरी भरत शमशेर हो, त्यसको अध्यक्ष को हो त्यसको पत्ता लागेको छैन, तपाईँ जान्न चाहनुहुन्छ? म हुँ त्यसको अध्यक्ष, भनेर मोहन शमशेर कड्केर बोल्यो। मैले भने, तपाईँ एउटा अवैध संगठनको अध्यक्ष हो भने गृहमन्त्रीले तपाईँको गिरफ्तारीको आदेश दिन सक्छ। त्यस्तो बाजाबाज भयो, त्यस स्तरमा हाम्रो कुरा हुन्थ्यो। त्यो बाजाबाज सिंहदरबारमा भएको थियो, त्यसका सब सैनिक अफिसरहरू उभिएर हेरिरहेका थिए। यही भन्न मलाई बोलाउनु भएको हो, भनेर रिसाउँदै जब म फनक्क फर्केँ, अनि विजय शमशेरले मनेर आएर बिस्तारै भन्यो, वृद्ध हुनुभयो, तपाईँले उहाँको भनाइमा मन नदुखाउनुहोला। म त्यहाँबाट फर्केपछि त्यो काण्ड भएको थियो। ए, सब तिम्रो ठिक छौ, भनेर हाम्रा मान्छेहरूलाई भन्दै तोर्ण शमशेर आयो। हामी त सब ठिक छौ, तर माथि त चालचुल केही छैन, भनेर त्यस कमान्डरले भन्यो। बाहिरको आवाज सुनेर हामीले झ्याल ढोका खोल्यौं। उसले सोध्यो, तपाईँहरू सबै सुरक्षित हुनुहुन्छ? सुरक्षित छौ, भनी भन्यो। अनि त्यसै बेला महाराजा धीराज कहाँबाट योग विक्रम आए। उनले भने, महाराजा धीराजले पठाएको, के हालचाल छ भनेर सोधेर पठाएको। उनले सबै हेरेर गए। एकछिनपछि महाराजा धीराजको टेलिफोन आयो, तपाईँको बस्ने स्थिति त रहेनछ त्यहाँ, म कहाँ आउनुहोस्? 35 त्यही दिन, काण्ड भएकै दिन, मैले महाराजा धीराजलाई बिन्ती गरे एउटा क्याबिनेटको मिटिङ गर्नु पर्यो, यही राजदरबारमा र आजै गर्नु पर्यो, यसलाई छलफल गरेर टुङ्ग्याउनु पर्यो। यस किसिमबाट प्रधानमन्त्री र मन्त्रीले विभिन्न दृष्टिकोण राखेर यो सरकार चल्न सक्दैन, जबकि परिस्थिति यस्तो क्रान्तिकारी छ। हुन्छ, भनेर महाराजा धीराजले प्रधानमन्त्री कहाँ टेलिफोन गरे। प्रधानमन्त्रीले भने, अबेर भइसक्यो, भोलि आए हुँदैन, यति हतार के छ र? महाराजा धीराजले भने, हुन्छ, भोलि आए पनि हुन्छ। भोलिपल्ट राजा कहाँ क्याबिनेटको असाधारण इमर्जेन्सी बैठक बस्यो, राजाको अध्यक्षतामा। प्रधानमन्त्री आयो, बिहान नै त्यो मिटिङ थियो, हामीलाई त नास्ताहरू दिइसकेको थियो। प्रधानमन्त्रीलाई दिँदा, म त अहिले खान्न, मैले पूजा गरेको छैन, भनेर उसले पानीसम्म पनि खाएन। पूजा सिद्ध्याएर मात्रै खाने मेरो बानी छ, भनेर उसले भन्यो। त्यसपछि मिटिङ बस्यो। मिटिङमा मैले के प्रस्ताव लिएर आएँ भने, हिजोको जुन काण्ड भयो त्यसमा प्रधानमन्त्रीको हात होस् वा नहोस्, जनतामा सामान्य धारणा के छ भने, त्यो राणाहरूको काम हो र यसमा प्रधानमन्त्री संलग्न छन्। यसो हुनाले प्रधानमन्त्रीले राजीनामा गरून्। मैले त्यस्तो प्रस्ताव लिएर आउँदा प्रधानमन्त्री एकदम निनाउरो मुख लाएर बस्यो। उसले केही बोलेन। एक त उसले खाएको छैन, नुहाएको छैन। अनि राजाले सबैलाई सोधे, त्यस मिटिङमा रक्षा मन्त्री छैन, अरूले हेरिरहेको छ त्यो विभाग। मेरो प्रस्तावलाई सबैले समर्थन गरे। उतापट्टि नृपचंद राणा थियो, उसले पनि समर्थन गर्यो। यो चल्दैन महाराजा धीराज, राणा र काँग्रेसको संयुक्त मन्त्रीमण्डल नचल्ने भयो भनेर उसले पनि भन्यो। मोहन शमशेरले बोल्ने कुरै थिएन। त्यति मात्र होइन, चुडाराज शमशेरले पनि भने कि यो चल्न सक्दैन। त्यसो हुनाले सबैले मेरो लाइनको समर्थन गरे। प्रधानमन्त्रीको राजीनामाको अब मस्यौदा हुन थाल्यो। गोविन्द नारायण राजदरबारमा सरुवा भएको थियो, राजाको निजी सचिवको रूपमा। मैले लिएर आएको थिएँ उसलाई, मलाई परामर्श दिनलाई भनेर। पछि त्यो राजदरबारमा सरुवा भएको थियो। उसले अङ्ग्रेजीमा मस्यौदा गर्यो राजीनामा, र मस्यौदा गरिकन हाम्रो टेबलमा राख्यो। ऊ त एकदम दक्ष, एकैछिनमा त्यो राजीनामाको मस्यौदा गरिकन हाम्रो टेबलमा ल्याएर राखिदियो। त्यही बखतमा टेलिफोन आयो सिपिएन सिन्हाको इलाहाबादबाट। उसले दिल्लीमा सुनेको रहेछ त्यो घटना। त्यसपछि दौडा दौड गरेर आउँदा इलाहाबादसम्म आएछ, त्यसको यता आउन सकेनछ। म आज कुनै बखतमा पुग्छु। हामीहरूको सहयोगबाट यो दिल्ली सम्झौता भएको हो। त्यसो हुनाले केही महत्वपूर्ण निर्णय लिनुभन्दा अघि हामीलाई पनि थाहा हुनुपर्छ भन्ने टेलिफोन खबर उसको दूतावासमा आएको थियो। भारतीय दूतावासमा एउटा बंगाली थियो प्रथम सचिव। त्यो दौड्दै आयो र महाराज धीराजको म अहिले नै दर्शन गर्छु भन्यो। उसले महाराज धीराजलाई त्यो खबर सुनायो। महाराज धीराजले मलाई सोधे के गर्ने भनेर। मैले भने यो तय भइहालोस्, ऊ पछि आए भइहाल्यो नि। होइन, उसले भनिहाल्यो आज ऊ आइहाल्छ, स्पेसल प्लेन लिएर आउँदैछ, पर्खिदिउँ भनेर उनले भने। 8 जुनमा सिपिएन सिन्हा आयो। आएर पहिले महाराजा धीराजसँग कुरा गर्यो, अनि प्रधानमन्त्रीसँग कुरा गर्यो, र अनि पछि मसँग कुरा गर्यो। मसँग उसको आग्रह के थियो भने उसलाई अपमानित नगर, उसले 2 या 3 हप्ताभित्र राजीनामा गर्छ। लक्ष्मी निवास सफा सुग्घर गर्न 1-2 हप्ता लाग्छ, त्यो सफाई भएर ऊ लक्ष्मी निवासमा जान्छ। प्रधानमन्त्री छाउन्जेलसम्म अलिकति बढी गाड राख्छ, त्यसपछि त्यो पनि हट्छ। त्यसो हुनाले त्यसको राजीनामाको लागि दबाव नदेऊ। मलाई त्यसको कुरा मुनासिब जस्तो लाग्यो। त्यसबेला त्यो क्रान्तिकारी भयो कि भएन, तर प्रजातान्त्रिक प्रवृत्ति त्यही हुनु पर्थ्यो भन्ने मलाई लाग्छ। मैले हुन्छ, त्यसो गरे हुन्छ भनेर भने। त्यसपछि प्रधानमन्त्रीले राजीनामा दिनु परेन। ऊ गए हुन्छ भनेर मसँग सोधे। मैले हुन्छ, गए हुन्छ भनेर भने। सहमति केमा भयो भने केही हप्ताभित्रै उसले राजीनामा गर्छ, 1-2 हप्ताभित्र उसले सिंहदरबार खाली गर्छ, र अहिलेलाई अलिकति पल्टन पनि राख्छ। त्यो जाने बित्तिकै मैले सबभन्दा आग्रह के कुरामा गरेँ भने, पल्टन त आजै त्यहाँबाट हटाउनु पर्छ र त्यसको बिजुली गाह्रो झेक्नुपर्छ। त्यो अत्यन्त महत्वपूर्ण निर्णय थियो र केही हदसम्म म त्यसको लागि जिम्मेवार छु। मेरो अज्ञान के निर्णय भयो भने, हामीहरूले एउटा डेपुटी कमान्डर इन चिफ पनि राख्ने, किनभने पल्टनमा हाम्रो कोही भएन। कसलाई राख्ने भन्दा मैले किरण शमशेरलाई राख्ने भने। किरणको लागि डेपुटी इन चिफको एउटा पद सृजना गर्यौं। त्यसलाई हामीले भन्यौं सिंहदरबारमा गएर त्यहाँ जो पल्टन छ त्यसलाई निकाल, अब त्यो बडीगार्ड पल्टाउने, किनभने त्यहाँ त कुनै पनि ब्यारेक थिएन, खालि सिंहदरबारमा मात्रै ब्यारेक थियो। नारायण हिटी दरबारमा ब्यारेक थियो र त्यो खाली नै थियो। अनि एउटा सुझाव आयो। कसले सुझाव दियो कुन्नी? मलाई पनि ठिक लाग्यो, नारायण हिटी दरबारमा राखे भइहाल्यो नि भनेर। मैले त्यसैको आधारमा प्रस्ताव राखेँ। म त्यहीँ बस्थेँ, नारायण हिटी राजदरबारमा। हामीले डेपुटी कमान्डर इन चिफलाई भन्यौं सिंहदरबारमा गएर पल्टन लिएर आऊ, त्यही निश्चय भएको थियो। त्यति भनेर हामी छुट्यौं। म त्यहीँ नारायण हिटी दरबारमा बस्थेँ, माथि गए, अरूहरू सबै आआफ्ना घरहरूमा गए। एकछिन पछि त सारा पल्टन ग्वार ग्वार मार्च गराउँदै लिएर आयो किरण शमशेरले। भोलिपल्ट बिहान मेरो जानकारी बेगर र कसैलाई जानकारी नदिएर राजा त्यस पल्टनबाट सलामी लिइरहेका थिए। जुन वफादारी उनीहरू मोहन शमशेरका प्रति देखाउँथे, अब मलाई गर भने जस्तो किसिमबाट राजाले सलामी लिइरहेका थिए। त्यस दिनदेखि राजाको हात माथि पर्यो, प्रजातन्त्रको हात तल पर्यो। मोहन शमशेर कहाँ पल्टन रहिरहेको भए हाम्रो एउटा महत्वपूर्ण भूमिका रहिरहने थियो। त्यो पल्टन यिनको हातमा आयो, आउने बित्तिकैदेखि राजाको प्रवृत्ति अर्कै भयो। त्यस दिनदेखि राजा बलिया भए। अब राजाको प्रवृत्ति अर्कै भयो भन्दा उनले कुनै बाधा व्यवधान गर्न थाले भनेको होइन। उनी आयास थिए, यसो उनीहरूले हस्तक्षेप गर्दैनथे, तर आफ्नो हित कहाँनिर छ त्यो राम्रोसँग बुझ्थे। उनका साथ ती 2-4 जना सल्लाहकारहरू। मोहन शमशेरसँग मेरो अर्को कथा छ। त्यस बखतमा त्यस दिन मलाई आक्रमण भएको बेलुकादेखि म नेपालको सबभन्दा शक्तिशाली व्यक्ति भएँ। केवल मसँग पल्टन थिएन। अब हिन्दुस्तानले त्यस दिनदेखि मलाई खत्म गर्ने कोसिस गरेको छ। एक त पहिलेदेखि पनि राम्रो थिएन। त्यस दिनदेखि हिन्दुस्तानले मोहन शमशेरलाई मदत गर्न थाल्यो। मैले जोड गरेको थिएँ मोहन शमशेर जानुपर्छ भनेर, तर हिन्दुस्तानले उसलाई टेवा दिन थाल्यो। मोहन शमशेरलाई निम्ता दिएका थिए जवाहरलालजीले, र मलाई लाग्छ त्यो जुनतिरको कुरा हो। त्यसरी त्यो निम्त आउने बित्तिकै राजीनामाको समय टरिहाल्यो। मलाई पनि बोलाएका थिए र राजालाई उचाल्न थाले उनीहरूले। 36. अब यहाँ समस्या थियो मोहन शमशेरसँगको र राजासँगको। मेरो एउटा समस्या शुरू भयो पार्टीसँगको। विरोधीले जति गर्नुपर्ने काम ठुल दाजु गर्नुहुन्थ्यो। यो गृहमन्त्रीले केही गर्न सकेन, कानून र व्यवस्था स्थापित गर्न सकेन भन्ने अनेक प्रकारका आलोचनाहरू गरिरहनुहुन्थ्यो। अब त्यस्तो परिस्थितिमा कानून र अव्यवस्थाको कुरा उठ्यो। उहाँलाई पार्टीको अध्यक्ष डिक्टेटर जस्तो बनाएको थियो। किशुनजी हुनुहुन्थ्यो पार्टीको सेक्रेटरी, म त एउटा गृहमन्त्री मात्रै। सारा असन्तुष्ट तत्वहरू उहाँका, उहाँको एउटा ग्रन्थी थियो। ग्रन्थी कस्तो भने, म गृहमन्त्री भएपछि त्यसका केही विशेष सुविधाहरू हुन्छन्, झण्डा नै भयो, बडी गार्ड नै भयो, अनि सरकारले दिन्छ एउटा घर कार। उहाँले भन्नुभयो मेरो दर्जा त गृहमन्त्री जस्तो हुनुपर्छ, कार चाहिन्छ। त्यस वक्तमा यहाँ उस्तो ट्याक्सी पाइँदैन थियो, एउटा सबभन्दा ठुलो ट्याक्सी उहाँले खोज्नु भयो। सानो ट्याक्सी असम्मानजनक हुने, अध्यक्षले हिँड्ने जस्तो भएन भन्नुहुन्थ्यो। अनि त्यस कुरालाई उचालिदिन्छन् सूर्यप्रसाद, महेन्द्र विक्रम, केदारमान व्यथित र अरूहरूले। एउटा उहाँको समस्या थियो पार्टीभित्र, कहाँ एक भएर मुकाबिला गर्नु परेको छ। सम्पूर्ण हाँक, राणाहरूको हाँक। राणा भनेको मतलब सामन्ती तत्वहरूको हाँक। राजाले आफ्नो अधिकारलाई बढाउन थालेका छन्, त्यसलाई रोक्नु परेको छ। भारतले हस्तक्षेप गर्न लागेको छ, त्यसलाई रोक्नु परेको छ। र कानून र व्यवस्थाको समस्या त छ। फेरि सुधारहरूका आकांक्षाहरू छन् जनतामा। हामीले सुधारहरूको लागि नै क्रान्ति गरेको हो, त्यसलाई पूरा गर्नु परेको छ। जमिनलाई बनाउनु परेको छ, त्यसमा पूरा समर्थन मैले पाइन। मलाई समर्थन गणेश मानजी गर्नुहुन्थ्यो, सुवर्णजीहरू गर्नुहुन्थ्यो, तर गणेश मानजीको बडो अनभिज्ञ समर्थन हुन्थ्यो, भावुकतापूर्ण किसिमको समर्थन। यथार्थ समर्थन मैले पार्टीबाट पाइन। अब म माथि आक्रमण भयो, मन्त्रीमण्डलमा पुनर्गठन भयो। त्यसमा पुनर्गठन किन भयो भने सूर्यप्रसादलाई लिनलाई। पुनर्गठन हुँदा हाम्रो तर्फबाट भरतमणि जानु पर्यो, त्यसको ठाउँमा सूर्यबाबु आए। मलाई पार्टीका सारा समस्याहरू आइपरेकोले यो मैले स्वीकार गरेको थिएँ। उतापट्टिबाट बबर शमशेरले राजीनामा गरिकन सिंह शमशेर आयो, जो हिन्दुस्तानमा पहिले राजदूत भइसकेको थियो। यसरी दुईतिरबाट दुईजना आए, अरू ढाँचा जस्ताको तस्तै रह्यो। अनि त्यही दरम्यान त्यो पुनर्गठन भइसकेको थिएन र म माथि भरत शमशेरको आक्रमण भइसकेको थियो। बम्बईबाट बबर शमशेर आउँछ र भन्छ मलाई कि म किन हट्ने, म यहाँ छँदा पनि थिइनँ, मलाई किन सजाय हुने। मलाई बोलायो घरमा र बोलाएर ऊ रोयो। म र ऊ दुईजना काउचमा बसेका थियौँ। मेरो घुँडा समातेर ऊ रोएको छ। म पहिलोचोटि गएको छु उसको घरमा। म किन, मैले के गरेँ, म त यहाँ बसेको पनि छैन, मैले कुनै विघ्न बाधा दिएको पनि छैन। यो त अन्याय भयो, तपाईँले अन्याय हुन दिनु भएन। म त बुझिरहेको छु अन्याय भएको, तर म केही गर्न सक्दिनँ। मैले भने यो त पार्टी निर्णय हो। उसले भन्यो म तपाईँ कहाँ अपिल गरिरहेको छु, तपाईँको विवेक र इमान्दारीलाई अपिल गरिरहेको छु म। उता मोहन शमशेरले पनि उस्तै गर्यो। ऊ सरिसकेको थियो लक्ष्मी निवासमा। मोहन शमशेरले एक दिन मलाई आफ्नो बगैँचामा लिएर गयो र गहभरि आँसु गरेर मसँग भन्यो मैले के पाप गरेको छु कि मैले आफ्नो निर्दोष भाइको खिलाफमा काम गर्नु पर्यो। ऊ भन्ठान्छ उसलाई मैले निकालेँ, बलिको बोको बनाएर उसलाई निकालेँ। ऊ बुझ्दैन र मलाई दोष दिन्छ। तपाईँले मलाई बुझ्नु पर्यो, म त एरिस्टोक्रेटिक परिवारको, मेरो बुवा चन्द्र शमशेर नेपालको सबभन्दा शक्तिशाली प्रधानमन्त्री, उहाँको हजुरिया भएर म बसेँ। मैले अरू कुनै रोल लिनु परेन, अरू प्रधानमन्त्री भए पनि म दोस्रो व्यक्ति भएरै बसेँ। चन्द्र शमशेर प्रधानमन्त्री हुँदा म दोस्रो मानिस थिएँ, अरू हुँदा पनि म त्यो रही नै रहेँ। त्यसो हुनाले म जनता यो ऊ पटक्कै बुझ्दिन, तर मलाई अनुभव छ राजकाज सम्बन्धी। यहाँ तपाईँ कहाँ गएका रिपोर्टहरू गल्ती हुन्छन्, कसरी बनावटी रिपोर्टहरू जान्छन् त्यो मलाई थाहा छ। हामीहरूले बेहोरिसकेका छौँ ती कुराहरू, तपाईँ अहिलेको युगको अनुसार हुनुहुन्छ। त्यसो हुनाले हामी दुईजना मिलौँ, मेरो अनुभवको तपाईँ फाइदा उठाउनुहोस् र मलाई तपाईँ तानेर लिएर हिँड्नुहोस्। मेरो स्वाभाविक संस्कार छैन तपाईँसँग हिँड्ने, मेरो त अभिजातीय मनोवृत्ति छ, म त बुढो भएँ यही किसिमको जीवन पद्धतिबाट। अब मलाई उसँग मिल्ने कुरै थिएन, त्यो सम्भव पनि थिएन। तर मलाई के दोष लागेको थियो भने म प्रधानमन्त्रीका प्रति नरम थिएँ। ठुल दाजु पनि त्यही भन्नुहुँदो रहेछ, राजा पनि त्यही भन्दा रहेछन्। राजाले ठुल दाजुलाई भन्दा रहेछन् म त हटाउन चाहन्छु प्रधानमन्त्रीलाई, तर गृहमन्त्री नै मान्दैन। मैले कुनै औचित्य देखिरहेको थिइनँ प्रधानमन्त्रीलाई निकाल्ने। पहिलेको घटना त केही समय बितेपछि त बितिहाल्यो। यता हिन्दुस्तानले प्रधानमन्त्रीलाई बल दिन थाल्यो। यस्तै परिस्थितिमा सायद यो जुन 1951 कुरा हो, प्रधानमन्त्री दिल्ली गएको थियो, मलाई पनि बोलाएका थिए, म पनि गएको थिएँ। जवाहरलालजीले हामी दुवैजनालाई मिलेर काम गर्नुपर्छ भनेर सम्झाउन बोलाएका थिए। जवाहरलालले मलाई 9 घण्टा सम्झाए। तीन दिनसम्म दुई घण्टा तीन घण्टा गरेर नौ घण्टा सम्झाए, म आजित भए। समस्या अरूहरू छन्, उनी माथि माथिका कुरा गर्छन्, मिलेर काम गर्नुपर्छ यस्तो उस्तो भनेर। मोहन शमशेरसँग के कुरा उनले गरे मलाई थाहा छैन। त्यस वखतमा एक दिन प्रधानमन्त्री जवाहरलाल नेहरूको अफिसबाट निस्केर रन्थनिँदै म गएँ नेपाली राजदूतावास, जहाँ मोहन शमशेर बसेको थियो। म पुगेँ, कहाँ हुनुहुन्छ प्रधानमन्त्री भनेर सोद्धा विजय शमशेर दौडेर आयो। बुवा माथि हुनुहुन्छ, जाउँ माथि भनेर लिएर गयो। मोहन शमशेरले अलि अस्चिलो मान्यो, किनभने ब्रिटिस हाई कमिसनरलाई उसले आउने टाइम दिएको रहेछ। त्यस वखतमा म समय नलिएरै गएको थिएँ। मैले भने, मोहन शमशेरजी, अब यहाँ दिल्लीले अपमानित गर्दैछ, मैले पनि लेक्चर सुन्नुपर्ने, तपाईँले पनि लेक्चर सुन्नुपर्ने, हामीहरूमा जो मतभेद छ जे छ हिँड्नुहोस् काठमाडौँ, यहाँ एक दिन पनि नबसौँ। मैले त्यसो भन्दा मोहन शमशेर टिमुरिएर भन्छ, कहिले सासूको पालो, कहिले बुहारीको पालो, अहिले मेरो पालो। त्यसले त्यसरी भन्दा म जुरुक्क उठेँ र म गएँ त्यसो भए भनेर हिँडेँ। म जाँदा विजय शमशेरले फेरि मलाई रोक्यो र भन्यो, किन त्यसरी रिसाउनुहुन्छ, अहिले ब्रिटिस हाई कमिसनर पनि आउँदैछ, उसँग परिचित हुनुहोला अनि जानुहोला। त्यसले त्यसरी भन्दा भन्दै हाई कमिसनर आएको खबर आइपुग्यो। मैले उभि उभिकन उसँग परिचय गरेँ। उसले पनि भन्यो, मैले तपाईँको बारेमा धेरै सुनेको थिएँ, प्रधानमन्त्री र गृहमन्त्रीलाई यसरी सँगै देख्न पाउँदा मलाई खुसी लागेको छ। त्यति कुरा त्यहाँ गरेर म फर्केँ। त्यसपछि मोहन शमशेर त डरो भइहाल्यो। त्यसपछि यहाँ राजनीति सुरु भयो, जुन राजनीति अहिले यहाँ छ विद्यार्थीहरूको। विद्यार्थीको राजनीति अनि प्रधानमन्त्रीको राजनीति सबै मिलेर एउटा अन्धाधुन विरोध भइरहेको थियो मेरो खिलाफमा। त्यसमा दरबार लागेको थियो, हिन्दुस्तान लागेको थियो, विद्यार्थीको नाममा वामपन्थीहरूको नाममा ठुल दाजु लाग्नु भएको थियो, जति विरोधीहरू थिए सबै लागेका थिए। विरोधी त त्यसबेला त्यस्तो के संगठित थिए र दुई चारजना कम्युनिस्टहरू थिए। म एक्लो परेको थिएँ, म सङ्घर्ष गरिरहेको थिएँ तीनवटा शक्तिहरूसँग। त्यसमा एउटा हिन्दुस्तान पनि थियो। मैले भनिदिएको थिएँ कि राजदूतले राजदूत भएर बस्नुपर्छ। मैले यो खुला वक्तव्य दिएको थिएँ कि उसले आफूलाई हिन्दुस्तानको डिस्ट्रिक्ट बोर्डको चेयरम्यान जस्तो ठान्नु हुँदैन। सिपिएन सिन्हा अघि मुजफ्फरपुर डिस्ट्रिक्ट बोर्डको चेयरम्यान थियो, यहाँ त्यही डिस्ट्रिक्ट चेयरम्यानले गरेको जस्तो गर्न पाउँदैन भनेर मैले वक्तव्य दिएको छु। उसले आफ्नो ठाउँ कहाँ हो त्यो बुझ्नुपर्छ भनेको छु। म जहिले पनि आफ्नै किसिमको व्यवहार गर्थेँ। राजा त्रिभुवन जहिले पनि यहाँ आउनुहोस् न, यहाँ बस्नुहोस् भनेर आफू बसेकै काउच देखाउँथे। एकपटक म्याच भइरहेको थियो, फुटबल म्याच, पुलिस र आर्मी वा कसको बीचमा मलाई त्यसको अहिले पूरा सम्झना छैन। त्यहाँ भिड थियो बस्ने ठाउँमा। म अलि पछि पुगेँ, राजाको परिवार पुगिसकेका थिए। विशिष्ट व्यक्तिहरूको लागि एउटा ठाउँ थियो, म पुगेपछि मलाई कुर्सी ल्याइदिए र म बसेँ। सुवर्णजीहरू अलि पछि बस्नु भएको थियो। राजाले मलाई देखे, आउनुहोस् न यता भनेर आफूनिर बोलाए। अब त्यहाँ राजा र उनका दुईवटा छोराहरू बसेको देख्छु, सोफामा त्यहाँ ठाउँ छैन। होइन होइन, खाँदिएर बसौँ न भनेर उनले फेरि भने। खाँदिएर उनीनिरै बसेँ। उनले बस्न भने, म उनीनिर बसेँ। त्यसलाई अखबारहरूले उडाएका छन्, कस्तो दम्ब, कस्तो नजान्ने भनेर, जस्तो आजकल उडाउँछन् त्यसै गरी उडाएका छन्। एउटा अर्को काम थियो अन्तरिम संविधानको। हामी अन्तरिम सरकार भएपछि अन्तरिम संविधान पनि चाहिएको थियो। अन्तरिम संविधान पनि गृह मन्त्रालयले नै तयार पारेको थियो। मलाई लाग्दछ आज पनि, आजसम्म पनि त्यो एउटा प्रजातान्त्रिक व्यवस्थाको नमुना हुन सक्थ्यो। त्यो महाराज धिराजको घोषणा बमोजिम चुनाव भएर संविधान सभाले संविधान नबनाउन्जेलसम्मको लागि बनेको थियो। हामीले आफ्ना सेवाहरू त्यस संविधानलाई अर्पित गरेका थियौं, जसले ग्यारेन्टी गरेको थियो स्वतन्त्र न्यायपालिका, लोकसेवा आयोग, चुनावका प्रक्रियाहरू र सेवाहरूको सुरक्षा। एक दुईवटा अवस्थामा सुरक्षा ऐनको कुरा राखिएको भए पनि त्यसलाई गृह मन्त्रालयले स्वेच्छाचारी तौरले प्रयोग नगरोस् भनेर मन्त्रीमण्डलमा ल्याइकन छलफल गर्नुपर्ने बन्देज राखेको थियो। मलाई लाग्छ त्यो संविधान अहिलेसम्मको निम्ति नमुनाको हुन सक्थ्यो जो हामीले दिएका थियौं। एउटा निरङ्कुश शासन, जहाँ प्रशासन भन्ने कुरा थिएन त्यसको ठाउँमा हामी आएका छौं। आजकल अनुसन्धान गर्नेहरूले राणाकालमा प्रशासन यस्तो थियो र उस्तो थियो भनेको एकदम झुटो कुरो हो। एकजना या दुईजनाको हुकुमबाट सबै कुरा चल्दथ्यो। जस्तो कि मैले भनेको छु, अघि कुनै गृह मन्त्रालय थिएन, सेक्रेटरी खोज्यो, कोही सेक्रेटरी छैन। मुलुकी अड्डाको मुख्य कमान्डर इन चीफ हुन्थ्यो, उसकहाँ आउने बिन्ती पत्र सुनाउँदा ऊ त्यसमा तोक लगाइदिन्थ्यो भनेर त मलाई बाबर शमशेरले भनिसकेकै थियो। त्यस किसिमको प्रशासन थियो, एउटा आधुनिक र प्रजातान्त्रिक प्रशासन ल्याउनु पर्ने त्यो जिम्मेवारी थियो हाम्रो। चुनाव गराउनु पर्ने थियो। हामीहरू भूमि सुधारहरूको निम्ति वचनबद्ध थियौं, त्यो कुरा मेरो विभागमा हमेसा रहन्थ्यो। आर्थिक विकास हामीहरूले गर्ने हो भने जमिन जोत्नेवालाको बनाउने समस्यालाई समाधान गर्नुपर्छ भन्ने मेरो धारणा थियो। त्यसमा मलाई सबभन्दा बढी पूरा समर्थन गर्ने सुवर्णजी हुनुहुन्थ्यो। उहाँ त्यो हुनुपर्छ भन्नुहुन्थ्यो। मोहयानी हक भन्ने शब्द हामीले ल्याएका हौं। मोहीको हक सुरक्षित हुनुपर्छ भन्ने बोली हामीले दियौं। त्यस किसिमबाट एकैपल्टमा धेरैतर्फ हाम्रो ध्यान र शक्ति बाँडिएको थियो। एउटा यत्रो ठूलो समस्या थियो अस्तित्वहीन प्रशासन र राजकीय संस्थाहरूलाई खडा गर्नुपर्ने प्राथमिक जिम्मेवारीको, सरकारभित्र रहेको प्रगतिशील तत्वको नेताको रूपमा र गृहमन्त्रीको रूपमा पनि मैले यी सबै काम गर्नु परेको थियो। मलाई यस कुरामा पार्टीको सहयोग पटक्कै थिएन।